الشيطان الرجيم. بسم الله الرحمن الرحيم. السلام عليكم ورحمة الله وبركاته. جی آپ سب کو میری آواز آ رہی ہے؟ الحمدللہ، کیسے آپ سب؟ مجھے امید ہے آپ سب خیر و عافیت سے ہوں گے. اللہ سبحانہ و تعالیٰ آپ سب کو اپنی خیر و عافیت میں رکھے، آمین. الحمدللہ. جی پہلے ہم دعا کر لیتے ہیں. نحمده ونصلي على رسوله الكريم، اما بعد فاعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. رب اشرح لي صدري ويسر لي امري واحلل عقدة من لساني يفقهوا قولي. ربنا زدنا علما، اللهم فقهنا في الدين، اللهم إنا نسألك علما نافعا وعملا متقبلا ورزقا طيبا. آمين. جی الحمد للہ. یہ بتائیے آپ کا ویکینڈ کیسا گزرا؟ اچھا گزرا الحمد للہ. جی مجھے امید ہے اچھا گزرا ہوگا، فروٹ فل گزرا ہوگا، بینیفیشیل گزرا ہوگا. الحمد للہ. جی چلیے، اب ایسا ایک چھوٹا سا میں نے ٹاپک لیا تھا، سوچا آپ سے شیئر کروں. الحمد للہ، یہ بیسیکلی دارالسلام کی بک ہے، دعاؤں کی قبولیت کے سنہرے واقعات. اس بک کا نام ہے عبد المالک مجاہد کی یہ بک ہے، بہت ہی پیاری پیاری سی نا. بعض وقت ہم دعاؤں کے معاملے میں بڑے بے چین ہو جاتے ہیں کہ ہمیں سم ٹائم لوگوں کے ذہن سے یہ سننے میں آتا ہے کہ ہماری تو نہیں سنتا نا، اور ایسا کہنا بھی نہیں چاہیے. اللہ تعالیٰ السمیع ہے، اللہ تعالیٰ ہمیشہ سے سنتا ہے اور ہمیشہ سنتا رہے گا نا. ہم ہے نا، ہمارے اندر یہ نقص ہے نا کہ ہم کبھی سنتے ہیں کبھی نہیں سنتے، لیکن اللہ تعالیٰ تو السمیع ہے. آپ جہاں بھی اللہ تعالیٰ کو پکاریں گے تو سنے گا نا. جی تو بات کیا ہے؟ بالکل الحمدللہ، تو بات کیا ہے کہ ہمیں یہی رہنا چاہیے کہ بعض وقت ہم دعائیں مانگے تو حسن ظن اللہ تعالیٰ سے یہی ہو کہ اسی میں خیر ہے نا. اب سننے کا ضروری نہیں ہے کہ آپ کی دعا انسٹنٹ آپ کی قبول ہو جائے نا، اس میں کیا حکمتیں پوشیدہ ہیں یہ اللہ تعالیٰ بہتر جانتا ہے نا. کتنے سارے اسباب آپ نے پڑھے ہیں نا ये किस किस अंदाज से दुआओं की कबूलियत के असरात नजर आते हैं ना, अल्हम्दुलिल्लाह। तो एक छोटा सा, हमें से हर एक को ये सिचुएशन आती है ना कि कभी कभी ना कभी ऐसा होता है कि हालात आपके पास ऐसे तंग हो जाते हैं, ऐसा है कि ऐसा लगता है कि बस आप हर तरफ से मुसीबत में हैं, कर्ज में हैं, और बस आपको समझ नहीं आता कि सिचुएशन बिल्कुल ऐसी हो जाती है कि आप अंदर से घुटने लगते हैं ना, और आपकी सारी प्रोडक्टिविटी जो है वो पीछे चली जाती है ना, ऐसा होता है ना, अल्हम्दुलिल्लाह जी। तो एक बहुत ही अच्छा सा मैंने सोचा आपके आपके साथ शेयर करूं। इस टॉपिक का नाम है कर्ब और मुसीबत में पुकार। आप जानते हैं कि माया नाज मुहद्दिस, आप सब सुनना चाहते हैं, जो मैं आपसे शेयर करना चाहती हूँ पहले बताइए। आप में से तो कोई ऐसा नहीं है हमारी बहन जो कि किसी कर्ब में है, मुसीबत में है, और हो सकता है कि इस बात को सुनने के बाद अल्लाह ताला से वो इस अंदाज से दुआ करें और अल्लाह ताला इंस्टेंट उनकी दुआ को सुने ना जी, इंशाल्लाह। बिल्कुल आजमाइश, ठीक है, इंशाल्लाह। तो बेसिकली क्या है, माया नाज मुहद्दिस आप सब जानते हैं, हाफिज इब्न हजर अस्कलानी रहीमहुल्लाह, आप सब जानते हैं ना हाफिज इब्न हजर अस्कलानी रहीमहुल्लाह। इन्होंने अपनी मशहूर जमाने किताब फतुल बारी, फतुल बारी आप जानते हैं ना, उसमें एक वाकया नकल किया, और वो वाकया क्या है कि अबू बकर राजी अस्बहान ने हदीस नबोवे की तालीम के लिए अबू नईम रहीमहुल्लाह के पास थे। यानी बेसिकली क्या बताते अपने बारे में कि मैं हदीस नबवी की तालीम के लिए अबू नईम रहीमहुल्लाह के पास थे। वहाँ एक शेख थे जिन्हें अबू बकर बिन अली कहा जाता था, वो वहाँ के सबसे बड़े मुफ्ती थे। एक मर्तबा सुल्तान ने उनके किसी फतवे से नाराज होकर उन्हें कैद में डाल दिया। आपको पता है ना, जिसकी हुकूमत होती है अगर उसको अपनी मर्जी के मुताबिक फतवे नहीं मिलते तो अक्सर क्या होता है, कैद में डाल दिया जाता है। जैसे आपको पता है इमाम इब्ने तैमिया के साथ किया गया कि उनको कैद में डाल दिया गया ना। तो बात ये कि जब इनके फतवे से सुल्तान खुश ना हुआ तो इनको कैद में डाल दिया। अबू बकर राजी रहीमहुल्लाह ने ख्वाब में नबी सल्लल्लाहु अलैहि वसल्लम को देखा। और सिर्फ साथियों या बहनों ये बात सुनिएगा ना, तो बताते हैं कि अबू बकर राजी रहीमहुल्लाह ने ख्वाब में नबी सल्लल्लाहु अलैहि वसल्लम को देखा। आप सल्लल्लाहु अलैहि वसल्लम के दाईं जानिब जिब्रील अलैहि सलाम थे, जो मुसलसल अल्लाह सुभान व तआला की तस्बीहात बयान कर रहे थे। नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने मुझसे फरमाया, अबू बकर बिन अली से कहो सही बुखारी में मौजूद दुआए कर पढ़ो। आप सोचिए कि ख्वाब किसको आता है, अबू बकर राजी, जो कि हदीस नबवी की तालीम के लिए अबू नईम के पास गए थे ना, और उनके पास वहां जब गए तो एक शेख को पाया, अबू बकर बिन अली को, और अबू बकर बिन अली ने एक फतवा दिया जिसकी वजह से सुल्तान ने उसको कैद कर दिया ना। और जब कैद किया तो किसके ख्वाब में आए, अबू बकर राजी रहीमहुल्लाह के ख्वाब में नबी सल्लल्लाहु अलैहि वसल्लम दिखाई दिए ना, और साथ ही जिब्रील अलैहि सलाम जो कि अल्लाह ताला की मुस्तकिल तस्बीहात बयान कर रहे थे। तो नबी सल्लल्लाहु अलैहि वसल्लम ने क्या फरमाया कि उन्होंने नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने उनसे फरमाया कि अबू बकर बिन अली से कहो कि सही बुखारी में मौजूद दुआएं कर पढ़ो, अल्लाह ताला तुम्हें इस मुसीबत से रहाई दिला देगा। अबू बकर राजी ने अगले ही दिन सुबह सवेरे अपने ख्वाब की तफसीलात शेख अबू बकर बिन अली तक पहुंचा दी। शेख ने दुआएं कर पढ़ना शुरू कर दी। थोड़ी देर के बाद सुल्तान को ख्याल आया कि उसने शेख को नाहक कैद करके ज्यादती की है, अल्लाहु अकबर। चुनांचा उसने उन्हें उसी जिसे कहा जाए उसी वक्त जिसे कहा जाए उसी वक्त उनको रिहा करने के अहकाम जारी कर दिए। और ये क्या है, ये कौन सी दुआएं कर्द है जो कि सही बुखारी के अंदर आती है, जो कि अब्दुल्ला बिन इब्ने अब्बास रज़ियल्लाहु अन्होंने दुआएं कर्द वाली हदीस को रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम से इस तरह रिवायत किया है, ला इलाहा इल्लल्लाहु अल-अज़ीमुल हलीम, ला इलाहा इल्लल्लाहु रब्बुल अर्शिल अज़ीम, ला इलाहा इल्लल्लाहु रब्बुस समावाति व रब्बुल अर्दि व रब्बुल अर्शिल करीम। अल्लाह के सिवा कोई माबूद बरहक नहीं, वो अजीम और बुर्दबार है। अल्लाह के सिवा कोई माबूद बरहक नहीं, वो अर्श अजीम का रब है। अल्लाह के सिवा कोई माबूद बरहक नहीं, वो आसमान जमीन और अर्श करीम का रब है। आज सोचे अल्हम्दुलिल्लाह इतनी गहराई है ना कि आप देखिए कि अल्लाह के नबी, क्या ये दुआ इसमें मतलब दुआ बहुत नहीं है जी? अल्हम्दुलिल्लाह है उसके अंदर भी, है ना? अल्हम्दुलिल्लाह, आप सोचिए कि अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम ख्वाब में आते हैं और कहते हैं, जिसे कहा जाए, किसे कहते हैं, अबू बकर राजी के ख्वाब में आते हैं, जो कि हदीस की तालीम के लिए गए थे, और उनसे कहते हैं कि अबू बकर किससे कहो, अबू बकर बिन अली से कहो, जो कि बहुत ही शेख और मुफ्ती थे, ये दुआ पढ़े ना। तो हम सब इंसान हैं, जब कर्ब में जैसे काजा आ जाए या किसी मुसीबत के अंदर आ जाते हैं, तो अक्सर क्या होता है कि हमें वो काम याद नहीं रहता जो हमें करना होता है ना, है ना? ऐसा ही होता है ना जी। मैं इंशाल्लाह अभी आपको बताती हूँ। तो आप सोचिए कि आप देखिए कि इतने बड़े मुफ्ती है ना अबू बकर बिन अली, जिनको जिनको इतना इतना ज्यादा अल्लाह ताला ने इज्जत दी, लेकिन आज के बावजूद देखिए कि दुआए कर्ब इंसान की जन से निकल गई ना। तो किसी दूसरे को अच्छी बात की नसीहत करना मुश्किल हालात में कितनी बड़ी नेकी है ना, कि याद भी आ जाता है और अल्लाह के इज़्ज़त से वो तकलीफ भी दूर हो जाती है। आप देखिए कि जैसे ही उन्होंने वो दुआ पढ़ी और अल्लाह ताला ने जिसे कादर सुल्तान के दिल में ख्याल डाल दिया, और उसको ख्याल आया कि मैंने बेजा इनको कैद करके रखा हुआ, तो फौरन उनके रिहाई के जिसे कादर हुक्म जारी कर दिया ना। सुभान अल्लाह जी, किस तरह से आसान हो गई बड़ी मुश्किल ना। लेकिन बात ये कि ना बहनों, बाजों का मुश्किल में मुझे और आपको याद नहीं रहता ये बात, तो अपने सामने लिख कर लगाइए कि जब भी अल्लाह ना करे, अल्लाह ताला मुझे और आपको किसी टेस्ट में डाले, किसी कर्ब में डाले, किसी मुसीबत में डाले, तो मेरे और आपकी जबान से भी यही अल्फाज जा रही हूँ, ला इलाहा इल्लल्लाहु अल-अज़ीमु अल-हलीम, ला इलाहा इल्लल्लाहु रब्बुल अर्शिल अज़ीम, ला इलाहा इल्लल्लाहु रब्बुस समावाती व रब्बुल अर्दी व रब्बुल अर्शिल करीम। इंशाल्लाह कैसा लगा बताएं जी? आई कैन नॉट हेयर एस देयर एनी जी। अच्छा, आपको नहीं समझ, आपको नहीं आवाज आ रही? अल्हम्दुलिल्लाह, मुझे उम्मीद है जी। आई होप नहीं था, बिल्कुल अल्हम्दुलिल्लाह जी। वालेकुम अस्सलाम वरहमतुल्लाहि वबरकातुहू जी। इंशाल्लाह बहुत बेनिफिशियल था, और आप ये देखिए कि अल्लाह ने चाहा तो इंशाल्लाह आप पढ़ेंगे तो आपको खुद इसका फायदा नजर आएगा। एनी हो, हम इंशाल्लाह, हमें से जो सिस्टर को आवाज नहीं जा रही, प्लीज हमारे पास और अगर जैसे कहा जाए ऑप्शन है, हमारी शायद ग्लास उस पे भी वेजाइक्यू पे भी जा रही है, तो मैं एडमिन से कहूंगी प्लीज अगर वेजाइक्यू पे हमारी क्लास है तो लिंक दे दीजिए, ताकि सिस्टर जो पैल्टॉक को ज्वाइन नहीं कर पा रही जी। इंशाल्लाह तो वेजाइक्यू या जो भी हमारे डिफरेंट ऑप्शनल है, ऑप्शन है, प्लीज आप वो दे दीजिए ताकि वो उसको ज्वाइन कर सकें। ठीक है, हम इंशाल्लाह मीन वाइल अटेंडेंस लेंगे। इंशाल्लाह आप सब अगर रेडी हैं तो प्लीज वन टाइप कीजिए, आप सब रेडी हैं इंशाल्लाह जी। मैं आपके नाम प्रोनाउंस करूंगी, आपने इंशाल्लाह लबैक टाइप करनी है, बिस्मिल्लाहिर्रहमानिर्रहीम। उस्मा फजल, मेमूना परवीन, बुशरा अहमद, राबिया अकबर, सबीहा पान, शाजिया आमिर, एनी सलीम, फिजा फरहान, जरीना मोहम्मद, सलमा शेख, नबीला आमिर, फायका अहमद, उस्मा ताहिर, शुमाइला अरशद, यासमीन इकबाल, जहरा तोराबी, शहनाज फातमा, नरगिस रहमान, तनवीर जहां, रक्षंदा अजीज जी। मुझे एक सेकंड दीजिए। नादिया नाज, मसूदा हुसैन, गजाला शाहिद, गुलशीन मोहम्मद, कुतुलैन इकबाल, अनीस फातमा, साइमा खान, जुबेरिया तजीन, सीमा खालिद, इरम गुलजार, आलिया साबिर, फरदाना चौधरी, नजमा सलीम, साइमा करनी, अतिया इफ्रा, सफूरा हमीद, अनिला अठहर, कौला जैफम, तस्नीम खान, हाजिरा अजीम, साजिदा बेगम एंड सैयद जिलानी। मुझे उम्मीद है आप सबने अपनी अटेंडेंस मार्क कर दी होगी, आप में से कोई लेट है तो प्लीज अपनी अटेंडेंस मार्क कर दीजिए। इंशाल्लाह हमारा ग्रामर का सेशन है, हम रिक्वेस्ट करेंगे सिस्टर बुशरा से, अगर प्लीज आप रूम में हैं तो अपना हैंड रेस कर दीजिए, और आप तो प्लीज अपनी नोट्स के साथ तैयार हो जाइए, हमारा ग्रामर का सेशन है। ठीक है, आप सब रेडी हैं इंशाल्लाह ग्रामर के सेशन के लिए? बताइए जी। अल्हम्दुलिल्लाह, जजाकल्लाह है जी। सिस्टर बुशरा हमारे साथ मौजूद है, जजाकुमुल्लाहु खैरन कसीरा। अस्सलामु अलैकुम व रहमतुल्लाहि व बरकातुहू।
السلام عليكم ورحمة الله وبركاته، كيفي آپ سب لوگ؟ أعوذ بالله من الشيطان الرجيم، بسم الله الرحمن الرحيم، رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقهوا قولي، ربنا زدنا علما، ربنا زدنا علما، ربنا زدنا علما. आप लोगों को मुरक्कबात को रिवाइज करने का मैंने कहा था, सॉर्ट ऑफ होमवर्क था आप लोगों का, क्योंकि नेक्स्ट वीक इंशाल्लाह ओरली हम इसको टच करेंगे क्लास में क्वेश्चंस करके। तो अगर किसी को मुरक्कबात के हवाले से कोई कंफ्यूजन हो, कोई सवाल करना चाहता हो, तो आप क्वेश्चन कर लें। और अगर कोई सवाल नहीं है तो फिर हम आगे जाएंगे। हाँ जी, इस दफा हम ओरली ही करेंगे क्वेश्चंस करके, तो उसको थोड़ा सा रिवाइज करेंगे। ठीक है, कोई क्वेश्चन है तो आप पूछ लें। जैसे अभी हम दुल्ला इस्मिया ही को आगे फर्दर देखते हैं। जैसे पहले हम लोगों ने दुल्ला इस्मिया में ताकीद का मफहूम पढ़ा, उसमें जैसे हमारे पास इन्ना एक हर्फ आया था, तो हमने उसी हवाले से कुछ और ग्रुप भी देखे जो इन्ना ही के जैसे हैं, इन्ना हवाती है या शुरू मुशब्बा बिल्फिल। तो आज हम लोगों का जो टॉपिक है वो जुमला इस्मिया में हसर का मफहूम है। अब आप लोगों को आवाज़ ठीक आ रही है? ओके, अल्हम्दुलिल्लाह। ठीक है, तो हमारे पास अब जो जुमला इस्मिया ही से रिलेटेड चीज़ है वो है जुमला इस्मिया में तख़सीस का मफहूम या हसर का मफहूम। अब तख़सीस और हसर क्या चीज़ है कि आप जब जुमला इस्मिया में किसी भी मफहूम को पैदा करते हैं या कोई भी जो उस जुमले में आपको मुब्तदा खबर होती है तो उसको आप कैद कर देते हैं सिर्फ उसी के अंदर। जैसे मैंने आपको लास्ट क्लास में मिसाल दी थी, इन्नमल मुस्लिमून इख्वतुन, इस वाले सेंटेंस में मैंने आपको बताया था कि हसर का मफहूम है। तो यानी मुसलमान भाई भाई हैं और इन मुसलमानों के बीच में दूसरा और कोई एलिमेंट नहीं पाया जाता, सिर्फ भाई भाई हैं। यानी आप उस चीज को तख़सीस कर रहे हैं, खास कर दिया आपने मुसलमानों के साथ कि वो इख्वा हैं और उनके बीच में और कोई चीज नहीं है। तो इसी तरह जैसे अगर हम एक सेंटेंस को देखें कि जैसे अल्लाहु गफूरुन, इसमें हमारे पास सिंपल मुब्तदा और खबर आ रही है कि अल्लाह ताला गफूर जो फाउल के वजन पे है, इसी से रिलेटेड हमने कनूद एक वजन पढ़ा था जिसमें मैंने आपको बताया था कि इसमें बहुत मुबालगा पाया जाता है। तो इसी तरह अल्लाहु गफूरुन, अल्लाह ताला बहुत ज्यादा बख्शने वाला है, माफ करने वाला है। तो यहां पर हमारे पास जो खबर है वो उसमें बहुत मुबालगा पाया जाता है अल्लाह ताला की जो ये गफूर सिफत है। तो इसमें अगर हम हसर पैदा करना चाहते हैं इस सेंटेंस में तो उसके लिए हमें क्या करना पड़ेगा? सबसे पहले तो ये कि हमारे पास जैसे हमने जुमला इस्मिया में देखा था कि हमारी मुब्तदा मारिफा होती है आमतौर पे और जो हमारी खबर होती है वो नकेरा होती है। तो इसमें हमारे पास जो तख़सीस का कायदा है या हसर का कायदा है उसमें हमारी जो खबर है उसको हमें मारिफा करना होता है। यानी आमतौर पे हमारी जो खबर थी वो नकेरा थी, लेकिन जब हम तख़सीस के कायदे में आएंगे तो तख़सीस के लिए हमें अपनी जो खबर है उसको हालत रफ मारिफा लेके आना होगा। जैसे अल्लाहु गफूरुन, इसमें हमने अल्लाहु के बाद अल गफूरु लिखेंगे हम। फिर जाहिर है जब हम उसको अलिफ लाम तनवीन के साथ लेकर जाएंगे तो उसकी एक दम्मा खत्म हो जाएगी, दम्मा तान के अलावा हम उसको सिर्फ एक दम्मा के साथ लिखेंगे। और इन दोनों लफ्जों के बीच में, मुब्तदा और खबर के बीच में, हमने क्या ऐड करना है? एक दमीर ऐड करनी है। और दमीर कौन सी ऐड करेंगे? जो हमारी हालत रफ की दमीर है वो हम ऐड करेंगे। जैसे हमने कुछ और दमायर भी देखे थे जो अटैच दमीर आती है, तो अटैच दमायर तो हमारे हालत नसब और हालत जर के लिए थे, लेकिन जो हालत रफ वाले दमायर हैं, हुआ हुमा हुम, हिया हुमा हुन्ना, अंता अंतुमा अंतुम, अंती अंतुमा अंतुन्ना, अना नहनु, ये वाला जो चार्ट है हालत रफ वाला, इसमें से हमने दमीर लेकर आनी है मुब्तदा और खबर के बीच में। अब जो हम दमीर लेकर आएंगे वो
वो हमारी किसके मुताबिक होगी, मुब्तदा के मुताबिक। तो अब हम इस सेंटेंस को फॉर्म करते हैं तख़सीस के कायदे के हिसाब से। तो अल्लाहु, अल्लाहु के बाद हम दमीर लेकर आएंगे, तो हमारे पास कौन सी दमीर आएगी, हुआ की। अल्लाहु हुआ, और जो गफूरुन है उसको हमने मारिफा कर देना है, अल गफूरु। ठीक है, अल्लाहु हुवल गफूरु। अब यहाँ पे आप देखें कि पहले ही हमारे पास जो गफूर था वो मुबालगे का सीगा था, और अब इसमें तख़सीस भी आ गया, हसर भी आ गया, कि अल्लाह ताला के बारे में हम एक तख़सीस इस सेंटेंस में हमें मिल रही है कि वो सिर्फ माफ करने वाला ही है। तो यहाँ पे इस गफूर के मीनिंग को और ज्यादा एक प्लस कर दिया ये हुवल गफूर ने तख़सीस के कायदे ने। ठीक है, फिर अब आप देखें कि हमारे पास जैसे हम लोगों ने जो सिफा मौसूफ का कायदा पढ़ा था उसमें हमारे पास ये चीज थी कि अगर हम दोनों को मारिफा करेंगे जो सिफा और मौसूफ है तो वो हमारे पास मुरकबे तौसीफी बन जाएगा। लेकिन यहाँ पे जो हम बीच में एक दमीर को ऐड कर देते हैं, हालत रफ वाली दमीर को, उससे ये पूरा एक जुमला बन जाता है। अब आप देखें कि जैसे अगर हम अल कुरआनु हक्कुन, ये जुमला है मुब्तदा और खबर इसके अंदर है। लेकिन अगर हम ये कहें अल कुरआनुल हक, तो यानी कुरान की सिफत आ रही है हक, सिफा जो सच्चा होना है कुरान का वो हम बता रहे हैं। तो अल कुरआनु हक, अल हक, ये हमारे पास जो तरकीब बन रही है ये सिफा मौसूफ की है, मुरकबे तौसीफी है। लेकिन अगर हम इसी के बीच में एक दमीर ऐड कर देंगे, अल कुरआनु हुवल हक, तो ये हमारे पास पूरा जुमला बन जाएगा। अल कुरान यानी कुरान के मुताबिक हमने दमीर लेकर आनी है कुरान के बाद, और फिर उसके बाद जो हक है उसको हमने मारिफा कर देना है, अल हक। सॉरी, अल कुरानु हुवल हक, ये हमारे पास जुमला बन जाएगा। और ये जुमला जो है इसके अंदर तख़सीस आ गई। अब इस जुमले का क्या मतलब, आप देखें अल कुरआनु हक्कुन यानी कुरान सच्चा है, ये एक आम जुमला है। लेकिन जब हम ये कहते हैं कि अल कुरआनु हुवल हक, तो कुरान सिर्फ सच है, कुरान सिर्फ हक है, यानी एक जो आप सिर्फ का मीनिंग लेकर आते हैं उर्दू में, तो वो चीज़ इसके अंदर आती है कि कुरान के अंदर सिर्फ हक बात ही है और कोई चीज़ नहीं है। तो ये आप तख़सीस कर देते हैं कुरान के हवाले से, एक चीज़ की आपने तख़सीस कर दी जब आपने ये कहा कि अल कुरआनु हुवल हक। तो मेरा ख्याल है कुछ कुरान, हाँ जी, कुरान की सच्चाई को आप यानी आप ये कह रहे हैं ना कि आप अगर किसी और किताब के बारे में कहते हैं कि जैसे आम सेंटेंस में कि वो सच्ची किताब है, तो हो सकता है उसमें कोई और आप इस चीज को तख़सीस कर रहे हैं। तो कुछ तख़सीस का जो मफ़हूम है वो आप लोगों के लिए मेरा ख्याल थोड़ा और क्लियर हुआ। इसी हवाले से जैसे हमारे पास तरह के शुरू में आती है, तो हम मिसाल के ऊपर थे उलाइका मुफ्लिहून, ये हमारे पास जुमला इस्मिया है, इसमें उलाइका और मुफ्लिहून मुब्तदा और खबर आ रहे हैं हमारे पास, यानी वो लोग फलाह पाने वाले हैं। लेकिन अगर इसी जुमले में हम हसर का मफहूम पैदा कर दें तो इसमें फिर ये जुमला कैसे हो जाएगा कि उलाइका के एतबार से हम दमीर लेकर आएंगे, प्लूरल की जमा की दमीर हुम, और मुफ्लिहून को हमने कर देना है मारिफा अलिफ लाम के साथ, उलाइका हुमुल मुफ्लिहून। हाँ जी बिल्कुल, उलाइका हुमुल मुफ्लिहून। तो इसमें फिर जो मफहूम पैदा हो रहा है, यानी इन दोनों सेंटेंसेस के मीनिंग में क्या फर्क आएगा, उलाइका मुफ्लिहून वो लोग फलाह पाने वाले हैं, और सिर्फ वही लोग फलाह पाने वाले हैं। जब हम ये कहते हैं उलाइका हुमुल मुफ्लिहून तो सिर्फ वही लोग फलाह पाने वाले हैं, इसमें फिर हसर का मीनिंग आ जाता है, ठीक है। और ये हमें मिसाल मिलती है सूरतुल बकरा की आया नंबर 5 में, कि जैसे कुछ अकायद से रिलेटेड हमें ईमान बिल गैब की बातें आती हैं, फिर नमाज कायम करना, जकात देना और कुछ और आयात के बाद फिर हमें ये चीज मिलती है कि उलाइका हुमुल मुफ्लिहून, कि वही लोग सिर्फ फलाह पाने वाले हैं। ठीक, अब यहाँ पे देखें, हम लोगों ने पहले ये चीज देखी थी कि किसी भी साकिन लेटर को जब हम आगे मिलाते हैं, जैसे कोई भी साकिन इटसेल्फ लेटर आए, तो उसको आगे मिलाने के लिए हमने क्या क्या कायदा पढ़ा था कि उसको हम जेर देके आगे मिलाते हैं। लेकिन हमने मिन की एक्सेप्शन देखी थी कि मिन को जब हम आगे मिलाना चाहते हैं तो नून की फतहा के साथ, नून को हम मफतूह कर देते हैं और फिर हम उसको मिलाते हैं। लेकिन यहाँ पे हमें एक और एक्सेप्शन मिल रही है कि हुआ हुमा हुम, हुम का जो मीम है वो इटसेल्फ साकिन है, तो इसको जब हम आगे मिलाएंगे तो दमा देके, यानी हुम आपके पास जब भी आएगा उसको आप देखेंगे कि वो मदमूम होगा जब उसने आगे मिलना होगा। तो इस तरीके से आपने इसको दमा देके फिर आगे मिलाना है। अब अगर आप तख़सीस के मफहूम के साथ ताकीद और लामे ताकीद, इन्ना की जो ताकीद है उसको और लामे ताकीद को जब आप ऐड करना चाहेंगे तो उस जुमले की फॉर्मेशन और एराब किस तरह से होंगे उसको थोड़ा सा देख लेते हैं। जैसे हमने जो पहला जुमला किया था अल्लाहु गफूरुन, इसमें जब हम तख़सीस का मफहूम लेकर आए तो अल्लाहु हुवल गफूरु, और इस सेंटेंस के साथ अल्लाहु हुवल गफूरु के साथ अगर हम इन्ना की ताकीद और लामे ताकीद इन दोनों को ऐड करेंगे तो वो कैसे होगा, इसमें हम पहले इन्ना जब हम लगाएंगे तो उससे हमारी जो मुब्तदा हमने देखा था कि जब इन्ना को हम ऐड करते हैं तो इस्मु इन्ना बनने के बाद मुक्तदा जब इस्मु इन्ना होती है तो वो हालत नसब में चली जाती है। तो सबसे पहला इफेक्ट किसके ऊपर होगा, अल्लाह के ऊपर, कि वो फतहा हालत नसब में चला जाएगा इन्नल्लाह। और लामे ताकीद हम ऐड करते थे खबर के साथ, लेकिन चूंकि अब हमारी खबर मरफू हो गई है तो हमने क्या करना है कि जो दमीर है उसके साथ हमने ऐड करना है लामे ताकीद को। तो हम हुआ के साथ लामे ताकीद ऐड कर देंगे, लहुवल गफूरु, इस तरह से हमारा जुमला बनेगा इन्नल्लाह लहुवल गफूरु। हाँ जी, गफूरुन नहीं होगा बल्कि सिर्फ एक दम्मा के साथ होगा अल गफूरु, क्योंकि हमारे पास जो अलिफ लाम और तन्वीन है वो किसी भी लफ्ज में इकट्ठी नहीं होती, ठीक है। फिर इसके बाद हमें सूरतुल बकरा ही में मिसाल मिलती है हसर के मीनिंग की। हाँ जी, मुझे पढ़ने में थोड़ी सी गलती होगी, ठीक है। इसमें हमें मिसाल मिलती है सूरह अल बकरा की शुरू की आयात में एक और हमें हसर के रिलेटेड आया है, इन्नहुम हुमुस सुफहाउ। इन्नहुम ज़मीर है मुब्तदा और अस्सुफहाउ खबर है, और जब हम बीच में एक ज़मीर ऐड कर देंगे इन्नहुम के मुताबिक, तो फिर इसमें जो तख़सीस का और हसर का मफहूम है वो ऐड हो जाएगा। आया नंबर 12 में आपको मिल रहा है इन्नहुम हुमुस, आया नंबर 12 में एक और मिसाल है इन्नहुम हुमुल मुफ्सिदूना, कि बेशक वही लोग फसाद करने वाले हैं। अब ये अल्लाह ताला कह रहे हैं उन लोगों के बारे में जब उनसे कहा जाता है, जैसे हम 11 नंबर आया में देखें, وإذا قيل لهم لا تفسدوا في الأرض قالوا إنما نحن مصلحون। अब यहाँ पे जब उन लोगों से कहा जाता है यानी मुनाफिकीन से कि तुम लोग फसाद ना फैलाओ, तो वो लोग क्या कहते हैं कि बेशक हम ही सुलह करने वाले हैं। आया नंबर ये आपके पास 11 है إنما نحن مصلحون, यहाँ पे भी आप देखें कि إنما ضمير مبتدا और फिर उसके बाद نحن हमारे पास एक ضمير आ रही है जो कि इन्नमा के मुताबिकत में है, और फिर मुस्लिमून। हाँ जी बिल्कुल, नहनु मुस्लिमून नहीं, ये जो नहनु मुस्लिमून है ये थोड़ा मेरा ख्याल है इसमें तख्सीस है, लेकिन इसमें तख्सीस वो वाली है जो हमने लास्ट क्लास में पढ़ी थी इन्नमा के साथ, जैसे हमने देखा था ना कि तख्सीस ताकीद और तख्सीस दोनों चीजें आ जाती हैं, लेकिन जो आज हम तख्सीस का मफहूम पढ़े हैं वो आपको आया नंबर 12 में मिलेगा अला इन्नहुम हुमुल मुफ्सिदूना।
मुझे एक मिनट देंगे। انهم هم المفسدون کہ بے شک وہی لوگ فساد کرنے والے, تو یہاں پہ آپ کو حسر کا مفہوم مل رہا ہے کہ انہم ہمارے پاس ایک ضمیر ہے اور اس کے بعد جو ہم نے ضمیر ایڈ کرنی تھی وہ ہم والی ہے, اور پھر المفسدون ہمارے پاس الف لام کے ساتھ آ رہا ہے, تو بے شک یہی لوگ فساد کرنے والے ہیں۔ یہ اب منافقین کو اللہ تعالیٰ کہہ رہے ہیں اور تخصیص کے ساتھ کہہ رہے ہیں کہ تم ہی لوگ فساد کرنے والے ہو۔ پھر آیا نمبر 13 کے اینڈ میں دیکھیں آپ کو بالکل اسی طریقے سے آپ لوگوں کو ایک اور حسر کے مفہوم کا سینٹینس ملے گا کہ الا انہم ہم السفہاء ولکن لا یعلمون, کہ بے شک وہی لوگ بے وقوف ہیں لیکن ان لوگوں کو پتہ نہیں ہے, اور یہ بھی تخصیص کے ساتھ۔ ہاں جی, اب اس میں دیکھیں جیسے ان لوگوں کو کہا جاتا تھا کہ ایمان لے آؤ, تو وہ لوگ کیا کہتے تھے کہ ہم قالوا نؤمن كما آمن السفهاء, کہ ہم ویسے ایمان لائے جیسے بے وقوف لوگ ایمان لاتے ہیں۔ کیونکہ آپ دیکھیں کہ, اور یہ چیز آپ لوگوں کو آج کے دور میں بھی اس طرح سے سننے کو ملتی ہے کہ جب آپ دین کو زیادہ سیریس لے کے اس کے اوپر عمل کرنا شروع کرتے ہو, تو اس وقت تو یعنی منافقین یہ بات کہتے تھے, لیکن آج کل آپ دیکھیں تو نان مسلم آپ کو شاید بخش دیں, لیکن جو مسلمان ہوتے ہیں وہی آپ لوگوں کو کہنا شروع کر دیتے ہیں کہ اتنا کیا ایکسٹریمسٹ بننے کی ضرورت ہے۔ تو اس طرح کی باتیں, کیونکہ آپ دیکھیں کہ دنیاوی اعتبار سے جیسے حضرت ابوبکر صدیق کا رویہ, حضرت عمر رضی اللہ عنہ کا رویہ ہم دیکھیں کہ وہ جب انہیں کہا جاتا تھا کہ صدقہ کرنے کے لیے یا کسی بھی چیز کی, جیسے ایک جنگ کے موقع پہ ضرورت پڑی تھی تو ابوبکر صدیق رضی اللہ عنہ اپنے گھر کا تمام سامان لے آئے تھے, اور حضرت عمر رضی اللہ عنہ نے اپنے گھر کا آدھا سامان لیا ہے۔ تو یہ سب چیزیں دنیا کے اعتبار سے بے وقوفوں والی لگتی ہیں, لیکن جب آپ اس کو آخرت کے اعتبار سے دیکھیں تو اس کا کوئی آؤٹ پٹ نظر آتا ہے۔ تو چونکہ منافقین دنیا ہی کی زندگی کو زیادہ امپورٹنس دیتے تھے اور
उनके लिए सिर्फ वही जिंदगी सब कुछ थी, तो वो कहते थे कि हम बेवकूफों की तरह ही मान लिया। तो फिर उसके ऊपर अल्लाह ताला ने कहा कि अला इन्नहुम हुमुस सुफहाउ वलाकिन ला यअलमून, कि यही लोग बेवकूफ हैं और इन लोगों को इस बात का इल्म ही नहीं है कि ये लोग बेवकूफी वाला काम तो असल में ये लोग कर रहे हैं। इसी तरह हमें एक और मिसाल कुरान मजीद में मिलती है, सूरत अल अनकबूत की आयत नंबर 64 में हमें ये मिसाल मिलती है, इन्नद दारुल आखिरता लहियल हयावान। ये मिसाल हमें सूरत अनकबूत में मिलती है आयत नंबर 64। अब यहाँ पे आपको ताकीद के लिए इन्ना शुरू में मिलेगा, फिर उसके बाद लाम ताकीद भी है लहिया, और आपको जो हसर का मफहूम है वो भी मिल रहा है कि आपकी जो खबर है वो मारफा है, और आपको एक बमीर भी मिल रही है हिया की। तो इस सारी चीज़ों के अतबार से आपको इस जुमले में बहुत ज़्यादा ताकीद भी, दो ताकीदी चीज़ें हैं आपके पास, इन्ना भी और लाम ताकीद भी और हसर भी। तो अब इन सारे मफहूम के साथ जब आप इस आया को पढ़ें तो फिर आपको पता चलता है कि इन दारुल आखिरता लहील हयावान, कि आखिरत की जिंदगी ही आपकी असल जिंदगी है, असल उसकी हयात है, यानी जो आप जिंदगी गुजारेंगे वो आखिरत की जिंदगी ही है। तो ये सब चीज़ें जब इंसान को पता चलती हैं, जो ग्रामर के रूल जब आप पढ़ें, उन सारी चीज़ों के साथ जब आप कुरान मजीद को पढ़ेंगे तो वो बिल्कुल जुमले का एक जो असर होता है वो ही बदल देती है। कि आप आम सेंटेंस, आम ट्रांसलेशन पढ़ें तो आखिरत की ज़िंदगी ही असल में ज़िंदगी है, लेकिन जब आप रूल्स पता चलें आपको, इन्ना और लामे ताकीद और फिर हसर का मफहूम, तो उससे इस जुमले का बिल्कुल मफहूम ही इंसान को बदला हुआ फील होता है। ठीक है, अब हम इसी में एक और चीज़ भी देख लेते हैं कि जैसे हम लोगों ने देखा था कि हमारे पास जो खबर मुक्तदा होती है वो आमतौर पे मारिफा होती है, लेकिन उसकी एक्सेप्शन हमने ये देखी थी कि जब हमारे पास जार मजरूर शुरू में आ जाते हैं और मुक्तदा को हम मुअख्खर करते हैं तो फिर हम उसको नकेरा कर लेते हैं, क्योंकि जब हमने मुक्तदा को नकेरा लाना हमारा मकसद हो तो उसके लिए हमारे पास ये उसलूब होता है कि हम मुक्तदा को मुअख्खर कर लें। जैसे आपने जार मजरूर के हवाले से देखा था कि फ़ी क़ुलूबिहिम मरदुन, फ़ी क़ुलूबिहिम में आपके पास जार मजरूर पहले आ गया और मुक्तदा आपके पास नकेरा बाद में आ गई। तो इसी तरह हमारे पास आम तौर पर जो खबर होती है वो नकेरा होती है, लेकिन बाज़ दफ़ा वो मारिफा भी आती है। इसके लिए हमारे पास एक सेंटेंस है, हाजा किताबुक। अब इसमें आप देखेंगे जो हमारा हमारी खबर है वो हमारी मारिफा है, और वो हमारी मारिफा क्यों है, क्योंकि वो मुरक्कबे इजाफी है। मुरक्कबे इजाफी में हम लोगों ने एक चीज़ देखी थी कि जो हमारे पास मुदौक इलेह होता है उसके हिसाब से हम देखते हैं, या वो हमें शो करता है कि ये जो तरकीब है हमारी, ये मारिफा की कंस्ट्रक्शन है या नकेरा की कंस्ट्रक्शन है। क्योंकि जो मुदौक होता है वो हमेशा हमारे पास अलिफ लाम के बगैर आता है और एक एराब के साथ आता है, मुनव्वन नहीं होता बल्कि सिंगल उसका एराब होता है। तो जो हमारे पास मुदौक इलेह होता है वो हमें बताता है, और यहाँ पे हमारे पास मुदौक इलेह दमीर है और जो दमायर है वो सारे हमारे पास इसम मारिफा की कैटेगरी में आते हैं। इसलिए जो किताबुक है कि हमारे पास कंस्ट्रक्शन मारिफा कंस्ट्रक्शन है, तो हाजा किताबुक, ये अब इसमें हमें खबर को मारिफा करने की ज़रूरत नहीं है। इसमें हम जब हाजा के मुताबिक एक दमीर ऐड करेंगे, हुआ की सिंगुलर दमीर ऐड करेंगे, तो हाजा हुआ किताबुक जब हम लिखेंगे तो ये हमारे पास तख़सीस का मफहूम इसके अंदर आ गया। तो जब हमारे पास खबर मारिफा हो तो हमें उसको चेंज करने की ज़रूरत नहीं होती। ठीक है, यहाँ पे हम लोगों का ये जो जुमला इस्मिया में तख़सीस का मफ़हूम है ये क्लियर हो गया। ठीक, अब इसी में एक कंस्ट्रक्शन में आपको देती हूँ, आप उसको चेंज करें हसर के मफहूम के एतबार से, अल आखिरतु दारुल करार। अल आखिरतु दारुल करार, एक्चुअली मैं लिखना चाह रही हूँ लेकिन मुझे लेटर्स नहीं मिल रहे। ओके, अल आखिरतु सॉरी दारुल करार। अब इसमें आपने जो दमीर ऐड करनी है वो हिया की करनी है, इसलिए क्योंकि हमारे पास अल आखिरा है और ताए मज़बूता है, तो अल आखिरा तो हिया दारुल करार। जी बिल्कुल, दारुल करार को हम नहीं चेंज करेंगे इसलिए क्योंकि ये हमारे पास मुरकब इजाफी में मारिफा कंस्ट्रक्शन है। ये यहाँ पर अल करार है, क्योंकि इसमें अलिफ लाम है हमारे पास, तो ये हमारे पास मुरकब इजाफी की कंस्ट्रक्शन है जो कि मारिफा कंस्ट्रक्शन है। आखिरा तो हियादारो खराब, ठीक है। ये हमारे पास जुमला इस्मिया में जो हसर का मफहूम है ये क्लियर हो गया। अब जुमला इस्मिया में नफी का मफहूम, उसको आपने किस तरह से कंस्ट्रक्ट करना हो या अगर आपको कुरान मजीद में मिले तो आप उसको किस तरह से अंडरस्टैंड करेंगे उसको देख लेते हैं। जैसे हमारे पास एक आम सादा जुमला है, ज़ैदुन सालिहुन, के जैद साले है। अगर इसको हम नफी जुमला बनाना चाहते हैं, इसमें हम नफी का मफहूम पैदा करना चाहते हैं, तो इसके लिए हम माँ या लईसा का इस्तेमाल करेंगे, माँ या लईसा। ये दोनों जो लफ्ज़ हैं ये नहीं के मीनिंग में इस्तेमाल होते हैं। माँ भी, माँ के खैर बहुत सारे और मफहूम भी होते हैं, लेकिन फिलहाल आप इसको यही रखें कि माँ जो है वो नहीं के मीनिंग में भी इस्तेमाल होता है, लेकिन कुरान मजीद में हर माँ नहीं के लिए इस्तेमाल नहीं होता। तो ये फिर आपको जब आहिस्ता आहिस्ता और चीज़ों के बारे में पता चलेगा तो जो सेंटेंस का कॉन्टेक्स्ट होता है ये आपको बताता है कि यहाँ पर ये माँ नहीं के मीनिंग में आ रहा है या नहीं। ठीक है, तो माँ और लईसा ये दो लेटर्स हैं जो जो हम जुमले के शुरू में ऐड कर देते हैं जिससे जुमले में नहीं का मफहूम पैदा हो जाता है। अब हम लईसा को थोड़ा सा डिस्कस नहीं करेंगे इस क्लास में क्योंकि हाँ जी उस सेंटेंस को अभी हम चेंज करेंगे तो फिर आपको पता चलेगा कि माँ के क्योंकि इफेक्ट भी होते हैं सेंटेंस के ऊपर, तो वो भी मैं आपको डिफाइन करूँगी। तो लईसा आप सिर्फ जहन में रखें कि जो लईसा है वो नहीं के मीनिंग में आता है, लेकिन अभी हम इसको ज़्यादा डिस्कस नहीं करेंगे क्योंकि लईसा फेल की तरह रिएक्ट करता है तो इसकी शक्लें चेंज होती हैं, ये हर बार लईसा नहीं होता बल्कि इसकी शक्लें चेंज होती हैं, तो ये लेटर ऑन जब आप फेल पढ़ेंगे तो उसके बाद हम इसको ज़्यादा एक्सप्लेन करके तो समझने के काबिल होंगे। अभी हम सिर्फ माँ को लेके चलते हैं कि माँ सेंटेंस के स्टार्ट में हमने ऐड कर देना है और माँ का इफेक्ट हमारा खबर के ऊपर होगा कि जो माँ नहीं नेगेटिव मीनिंग देने वाला जो माँ होता है वो हमारा खबर के ऊपर रिएक्ट करके उसको हालत नसब में ले जाता है। इससे पहले हमने देखा था कि हमारी जो मुब्तदा होती है वो जब इस्मो इन्ना बनती है तो वो हालत नसब में जाती है, लेकिन यहाँ पर हमारी जो खबर है वो जब खबर माँ बनती है, क्योंकि ये जो सेंटेंस के स्टार्ट में हम पढ़ रहे हैं वो फिर जुमले को पूरे ओन कर लेते हैं। अब ये यहाँ पर जब हम माँ ज़ैदुन सालिहन कहेंगे तो यहाँ पर मुब्तदा खबर नहीं होगी बल्कि खबर इन्ना और खबर माँ और इस्मु माँ हो जाएगा, ये जैतुन जो है वो इस्मु माँ हो जाएगा और सालिहन खबर माँ हो जाएगा। तो यहाँ पर हमारी जो खबर है वो हालत नसब में चली जाएगी, माँ जैदुन सालिहन। हाँ जी, अलिफ इसके साथ हम ऐड करेंगे क्योंकि फतहा तनवीन में हमेशा अलिफ एंड में आता है। ठीक है, अब इस जुमले में ये हमारे पास अब नेगेटिव सेंटेंस हो गया, एक जुमला इस्मिया नेगेटिव सेंटेंस। अब इसमें अगर हम ताकीद पैदा करना चाहें तो हमारे पास क्या होगा कि हम खबर से पहले यानी जो खबर माँ है उसके साथ हम बा लगा देंगे और वो बा हमारे पास कौन सा होगा जो हुरूफ़े जार में से है। तो हमारे पास जो सेंटेंस है उसकी कंस्ट्रक्शन कुछ ऐसे होगी कि माँ ज़ैदुन हालत रफ में होगा ज़ैद और बी के बाद हमारा जो सालिह है वो सालिहन नहीं रहेगा बल्कि सालिहिन हो जाएगा कसरा तनवीन के साथ। माँ ज़ैदुन बी सालिहिन खबर के साथ हम बा लगाएंगे और अब इस जुमले का माँ ज़ैदुन सालिहन यानी जैद साले नहीं है, लेकिन जब हमने इसके साथ बी का ऐड किया हमने खबर माँ के साथ माँ ज़ैदुन बी सालिहिन के जैद हरगिज साले नहीं है। तो यहाँ पर हरगिज का मफहूम इसके अंदर आ गया, एक ताकीद पैदा हो गया इस जुमले के अंदर कि आपने बिल्कुल कतई तौर पर उस चीज़ की नफी कर दी कि जैद जो है वो बिल्कुल भी सालिह नहीं है। तो अब यहाँ पे सूरतुल बकरा की शुरू की आयात में हमारे पास एक मिसाल आती है वमा हुम बिमुमिनीन, तो ये जो बा के साथ या है ये नहीं होगा बल्कि बा डायरेक्ट सौत के साथ जुड़ा हुआ होगा और हा के बाद अलिफ नहीं होगा। मा ज़ैदुन बी सालिहिन, ठीक है। अब जैसे हमारे पास वमा हुम बिमुमिनीन, इसमें जो हमारे पास एक सिंपल सेंटेंस जुमला इस्मिया जो बन रहा है वो क्या है कि हुम मुमिनून, इसमें जब हमने इसको नेगेटिव किया तो क्या हो गया मा हुम, इसको हमने हालत नसब में लेकर जाना है मुमिनीन, मा हुम मुमिनीन लिखेंगे और फिर जब हम बा का एड एडिशन करेंगे तो कैसे होगा कि माँ हुम बी मुमिनीन, क्योंकि मुमिनीन हमारे पास हालत नसब में भी मुमिनीन है और हालत जर में भी। लेकिन अब यहाँ पे आपको मैं एक और चीज़ बताऊँ कि जब आपके पास एक सेंटेंस आ रहा है कि माँ हुम मुमिनीन, इस जुमले में जो मुमिनीन है क्योंकि हमारे पास जो फतहा या नून है वो हालत नसब के लिए भी होता है और हालत जर के लिए भी होता है। हाँ जी, तो मा हुम मुमिनीन में मुमिनीन की क्या एराबी हालत है, मा हुम मुमिनीन में अभी हमने बा की एडिशन नहीं की, मा हुम मुमिनीन बिल्कुल हालत नसब, और जब हम इसको बा की एडिशन के साथ करेंगे मा हुम भी मुमिनीन, तो यहां पर मुमिनीन की क्या एराबी हालत है। हाँ जी, हालत है। अब यहाँ पे आप देखें कि शुरू में हम एक चीज जब हमने पढ़ी तो बहुत कंफ्यूजन वाली थी कि यहाँ पे हालत नसब और हालत जर की बहुत सारी हमने कंडीशंस ऐसी पढ़ी जिसमें वो बिल्कुल सेम उनके अल्फाज थे, एक ही लफ्ज है वो हालत नसब को भी शो कर रहा है हालत जर को भी। तो अब आपको थोड़ी बहुत इस चीज की पहचान होगी कि कहाँ पे कौन सा जो लफ्ज है वो हालत नसब में है और कौन सा हालत जर में है। यहाँ पे मैं एक और चीज़ आपको डिफाइन करूँ कि जो बा है उसका तर्जुमा नहीं होगा जब आप इसकी ट्रांसलेशन करेंगे मा हुम बी मुमिनीन, तो हमने जैसे जब हम हुरूफ़े जारा पढ़े थे उस वक्त भी मैंने आपको बताया था कि हर बार हमारे इन लेटर्स का कोई मीनिंग नहीं होता, बाज़ दफ़ा ये मीनिंग के साथ होते हैं लेकिन बाज़ दफ़ा ये एडिशनल होते हैं, इनका कोई मानी नहीं होता।
यहाँ पे भी आप इसको जब किसी ग्रामेटिकल बुक्स में पढ़ेंगे, जो ग्रामेटिकली तफासीर होती हैं कुरान मजीद की, उसमें जब आप पढ़ेंगे तो यहाँ पे आपको एक चीज़ मिलेगी कि ये बा जायदा है। यानी बा जायदा का क्या मतलब है कि इसका मफहूम कोई नहीं है, और इसका इफेक्ट क्या है कि ये यहाँ पर ताकीद लेकर आ रहा है कि वो हरगिज़ भी ईमान वाले नहीं है। और ये भी मेरा ख्याल है कि जो मुनाफिकीन हैं उनके बारे में ये चीज़ बयान हुई है कुरान मजीद की जो शुरू की आयात है उनमें। फिर इसी तरह हमारे पास एक और जुमला है, वो मैं आपको लिखती डिक्टेट करती हूँ, आप उसका मुझे ताकीद और नफी का मीनिंग उसके अंदर पैदा करके फिर उसको लिखें। अल्लाहु सॉरी, अगर हम इसको जुमला इस्मिया प्रॉपर बनाएंगे तो ये थोड़ा सा गलत हो जाएगा। तो हम इसको यानी माँ के मफहूम और ताकीद के मफहूम के साथ ही देखते हैं। वमल्लाहु बिग़ाफ़िलिन, यहाँ पे हमारे पास माँ नफी वाला है और बी आ गया गाफिल के साथ, जो कि हमारी खबर थी, और फिर जो खबर उमा थी उसके साथ जब हमने बी ऐड कर दिया तो वमल्लाहु बिग़ाफ़िलिन। तो यहाँ पर इस जुमले का क्या मफहूम बनता है कि अल्लाह ताला हरगिज़ भी गाफिल नहीं है, यानी एक ताकीद का मफहूम आ गया है इस जुमले के अंदर कि वमल्लाहु गाफिलन एक आम जुमला है कि जिसमें अल्लाह ताला गफलत करने वाले नहीं है, गाफिल नहीं है। लेकिन जब हम बा ऐड कर देते हैं तो अल्लाह ताला हरगिज़ भी गाफिल नहीं है, ये उस जुमले के अंदर और ताकीद पैदा कर देते हैं। अब इसमें हम थोड़ी सी सूरतुल कलम आप निकालें, जो कि 29th पारा में है, उसमें हम देखते हैं, हमें कुछ चीज़ें मिलेंगी जुमला इस्मिया के अतबार से, और कुछ ऐसे रूल्स जो हम पहले पढ़ चुके हैं उनको भी हम देखेंगे जो आएंगे। सूरह कलम है, सेकंड सूरह है 29th पारा में। أعوذ بالله من الشيطان الرجيم، بسم الله الرحمن الرحيم. نون حروف مقطعات والقلم، اب یہاں پر واو جو ہے ہمارے پاس حروف جارہ والا ہے کیونکہ اس نے اپنے بعد آنے والے اسم کو چینج کر دیا، اور یہاں پر قلم کی قسم کھائی جا رہی ہے. والقلم وما يسطرون ما انت بنعمت ربك بمجنون. अब यहाँ पे आप देखें कि इस जुमले में आपको माँ भी मिल रहा है जुमला इस्मिया के शुरू में, और जो हमारी खबर वो माँ है मजनून उसके साथ बा भी मिल रहा है। यानी एक जुमला इस्मिया जुमला नेगेटिव सेंटेंस भी है और इसमें ताकीद भी है, ठीक है। माँ अंता बिनी अमती रब्बी का बी मजनून। अब यहाँ पे इस जुमले को आप थोड़ा सा गौर करें तो मुझे ये बात बताएं कि ये जो बी नियमित रब्बी का है, इसकी इस जुमले में क्या हैसियत है? बी नियमित रब्बी का इस जुमले में किस हैसियत के साथ आ रहा है? हाँ जी, कहते ये मुतल खबर है। यहाँ पे हमारे पास माँ है जो कि नहीं के मीनिंग में आ रहा है, फिर जो ताकीद वाला भी है वो हमारे पास मजनून के साथ है। इसमें आप इस चीज़ को देखें कि जो हमारे पास खबर है यानी जो माँ की खबर है उसके साथ हम बा की एडिशन करते हैं। तो यहाँ पे जो आपके पास एक बिल्कुल मुब्तदा और खबर के अतबार से एक जुमला बन रहा है वो अंता मजनून है, ठीक है। अंता मजनून मुब्तदा और खबर, इसमें जब आपने मुतल्लिक खबर ऐड किया तो क्या हो गया? अंता बिनिअमति रब्बिका मजनून। फिर इसमें जब हम माँ नाफिया लेकर आए हैं, नेगेटिव सेंटेंस हमने इसको बनाया, तो ये कैसे हो गया? माँ अंता बिनिअमति रब्बिका मजनून। अब हम जब इसमें ताकीद पैदा करेंगे तो हम बा किसके साथ ऐड करेंगे? माँ की खबर के साथ। माँ अंता बिनिअमति रब्बिका बिमजनून। ये एक तरीके से इसकी कंस्ट्रक्शन हो जाएगी। फिर थर्ड आया को आप देखें तो इसमें हमारे पास व इन लख अजरन गैर ममनून, यहाँ पे हमारे पास मुब्तदा और खबर अगर हम इसमें से निकालें इस जुमले में से तो लखा अजुरुन ये हमारे पास बन रहा है। और इसमें फिर आप देखें कि मुब्तदा जो है सॉरी जो जुमला शुरू हो रहा है वो हमारे पास जार मजहूल से हो रहा है। तो यहाँ पे हमारी जो मुब्तदा है वो मुअख्खर है और अजुरुन मुब्तदा है और लखा खबरुन है खबर है मुतलिक खबर है, लेकिन चूंकि यहाँ पर हमारे पास खबर मौजूद नहीं है इसलिए हम लका को खबर कह सकते हैं, मुतल्लिक खबर भी कह सकते हैं और खबर भी कह सकते हैं। फिर इस सेंटेंस के शुरू में जब हम इन्ना लगाएंगे तो वो इन्ना लका अजरन गैर ममनून। फिर इसके बाद नेक्स्ट आया को हम देखते हैं वो इन्नक लअला खुलुकिन अज़ीम। अब यहाँ से अगर हम एक मुब्तदा और खबर वाला आम जुमला निकालें तो हमारे पास क्या बनता है, अंत आला खुलुकिन अज़ीम। फिर अंता में जब हम इन्ना ऐड करेंगे ताकीद के लिए तो इन्नका आला खुलुकिन अज़ीम, और जब हम लामे ताकीद ऐड कर देंगे तो व इन्नका लअला खुलुकिन अज़ीम, ये हमारे पास बन जाएगी इसकी कंस्ट्रक्शन जो इस आया नंबर 4 में आ रही है कि इस जुमले के अंदर ताकीद भी है इन्ना की और लामे ताकीद भी है, यानी इसमें डबल ताकीद है। अब आप सल्लल्लाहु अलैहि वसल्लम के अखलाक की अजमत जो कुरान मजीद में आ रही है वो आप देखें कि कितने ज़्यादा एम्फसाइज हुआ गया इस आया के अंदर उसके आप सल्लल्लाहु अलैहि वसल्लम के अखलाक की, कि पहले ही अखलाक के साथ एक जो सिफा लगाई गई है वो खुलुक नाज़ीम है, अज़ीम उसकी सिफत लगाई है, फिर ताकीद के साथ इन्ना और फिर लामे ताकीद दिया हुआ है। और आप फिर एक चीज़ देखें ना कि शुरू आयात शुरू जो कसम के साथ हो रही है वो भी एक डिफरेंट इम्पैक्ट लेकर आती हैं, जो बाद में चीज़ें आती हैं यानी जो भी आयात बाद में आ रही होती हैं उनके ऊपर जो शुरू की कसम है वो भी एक इफेक्ट ला रही होती है उनके मीनिंग की ताकीद में। और उसके साथ फिर इन्ना और लामे ताकीद, ठीक है। और हमने जैसे देखा कि जुमला इस्मिया में ताकीद के लिए हमने माँ को डिस्कस किया है, और फिर जुमला इस्मिया में जो मनफी जुमला है हमारे पास यहाँ पर माँ के साथ उसमें फिर हमने जब बा का एडिशन की तो उसमें ताकीद और ज़्यादा होगी। तो अब हमारे पास एक और हर्फ है जो हम ऐड करते हैं नेगेटिव सेंटेंस के लिए और वो है ला। लेकिन ला की एडिशन जब हम मुब्तदा और खबर के लिए करते हैं तो उसमें एक चीज़ ये होती है कि जो इस्म आता है यानी इस्मु ला, क्योंकि अब वो मुब्तदा और खबर नहीं रह जाते बल्कि जब हम इन हरूफ को शुरू में ऐड कर रहे हैं तो वो फिर ऑन कर लेते हैं पूरे जुमले को। तो जब हमारे पास लाम जुमला इस्मिया के शुरू में ऐड होगा तो जो इस्मु ला होगा वो क्या हो जाएगा, नकिरा हम उसको लिखेंगे, कभी भी वो मारिफा नहीं लिखेंगे। जैसे हम एक सेंटेंस देखते हैं कि अर्रजुलु मुज्तहिदुन, ये एक सादा जुमला इस्मिया है अर्रजुलु मुज्तहिदुन। जब हम इसके शुरू में ला ऐड करेंगे तो उसने क्या कर देना है कि जो रजुल है उसको नकिरा कर देना, इस्मु ला नकिरा हो जाएगा और मुब्तदा के ऊपर उसका वही इफेक्ट होगा कि वो मुब्तदा जो है वो हालत नसब में चली जाएगी। तो हमारे पास जो कंस्ट्रक्शन है वो क्या बनेगी कि ला रजुलुन मुज्तहिदन। ला रजुलुन मुज्तहिदन कि कोई भी जो आदमी है वो मेहनत करने वाला नहीं है, मुज्तहिद नहीं है, ठीक है। अब हमारे पास एक कंस्ट्रक्शन इसी हवाले से जुमला इस्मिया के शुरू में ला के साथ हमें एक मिलती है मिसाल सूरह बकरा के शुरू में ला रोई बफी ही खुदल लिल मुत्तकीन,
तो उसमें आप देखें कि जो रईब है उस पर फतहा आ रही है। इसमें जब तो इसमें हमारे पास क्या है कि जैसे ला रईबा जब हमारे पास हालत नसब में आ जाएगी यानी फतहा के साथ हमें हमें कोई लेटर मिल हर्फ मिल रहा लफ्ज मिल रहा है लाम के बाद और वो नकिरा है क्योंकि रईबा हमारे पास नकिरा है लेकिन हालत नसब में है और तन्नीम भी नहीं है इसके ऊपर ला रईबा। तो इस तरीके के साथ जब आपको कंस्ट्रक्शन मिलेगी अब इसमें तीन चीजें आप राइट कर लें कि जब आपके पास ला के बाद जो इस्मु ला है वो नकिरा कंस्ट्रक्शन हो, दूसरी बात क्या कि वो हालत नसब में हो, और तीसरी चीज क्या कि वो मुनव्वन ना हो, उसके ऊपर तन्वीन ना हो। रईबा में ये तीनों चीजें हैं। तो इस जुमले के मीनिंग के ऊपर क्या इफेक्ट पड़ता है कि वो रईब की तमाम जिन्स की नफी कर देता है कि किसी किस्म का कोई शक नहीं है कुरान मजीद में। ला रईब फी ही में जो ही की दमीर है वो कुरान मजीद की तरफ जा रही है कि इसके अंदर कोई शक नहीं है। रईबा में जो तीन पॉइंट्स हैं वो क्या हैं कि लाम के बाद जब आपके पास जो इस्मु ला है उसको नकिरा होना चाहिए, दूसरी बात वो हालत नसब में होना चाहिए, और तीसरी बात वो मुनव्वन ना हो, तन्वीन के साथ ना हो। नकेरा हालत नसब और गैर मुनव्वन तन्वीन के साथ ना हो। ये तीन चीजें जब इस्मु ला के अंदर पूरी आ जाती हैं तो उस सेंटेंस में क्या मीनिंग पैदा होता है कि वो पूरी जिन्स की नफी कर देता है। ला रोइबा फी ही किसी किस्म का कोई शक नहीं है। अब इसी तरह जैसे हमारा जो कलमा हम पढ़ते हैं ला इलाहा इल्लल्लाह तो उसमें आप देखें ला के बाद जो इलाहा है थर्ड वन ये है कि उसमें तन्वीन नहीं होगी। तो इलाहा में आप देखें कि तीनों चीजें पूरी हो रही हैं। इस्मु ला है, इसमें क्या है कि नकिरा है, दूसरी बात हालत नसब में है इलाहा, और तीसरी चीज उसके ऊपर तन्वीन नहीं है। तो यहाँ पे हर किस्म के इलाह की नफी हो रही है। ला इलाहा इल्लल्लाह के कोई भी इलाह नहीं है किसी इलाह के हर जिन्स की, वो इंसानों में से है, वो जैसे हिंदुइज्म में कुछ जानवरों को भी किया जाता है, तो हर जिन्स की इलाह के नकरा हो जा आप उसकी नफी कर देते हैं जब आप कहते हैं ला इलाहा। जब ला के बाद आपके पास ये तीनों शुरूत के साथ एक इस्मु ला आ रहा हो तो हर इलाह की हर जिन्स की नफी हो जाती है उस से रिलेटेड। तो ये जो बात है कि पूरी जिन्स की नफी हो जाती है, ये आप लोगों को क्लियर हो गया कि ला रोइबा फीही हर किस्म का शक खत्म हो गया, छोटा है बड़ा है किसी भी चीज का है, तो जिन्स की जो शक की पूरी जिन्स है उसकी नफी हो रही है। और ला इलाहा में हर किस्म के इलाह की नफी हो रही है, पूरी इलाह की जिन्स की नफी हो रही है, इल्लल्लाह सिर्फ अल्लाह ताला के अलावा। ला रजुलुन मुज्तहिदन में तो आप देखें कि ये एक आम जुमला है ना, आम नेगेटिव सेंटेंस आप इसको कह सकते हैं कि जब आपके पास ला किसी सेंटेंस जुमला इस्मिया के शुरू में आता है तो जो इस्मु ला है वो नकिरा होगी, तो वो रजुलुन होगा। यानी ला रजुलुन मुज्तहिदन आपके पास सिंपल जुमला है जो कि मनफी है, गलत नहीं है इसकी कंस्ट्रक्शन। लेकिन जब आप उसको ये कह दें कि ला रजुला, यानी आप इसको नकिरा भी कर रहे हैं, गैर मुनव्वन भी कर रहे हैं और फतहा के साथ हालत नसब में कर रहे हैं, तो ला रजुला जब आप कहते हैं तो जो रजुल है उसकी हर पूरी जिन्स की नफी हो जाती है। तो इन दोनों जुमलों में फर्क क्या है कि ला रजुल मुज्तहिदन कोई भी आदमी मेहनत करने वाला नहीं है, लेकिन जब आप कहते हैं ला रजुला मुज्तहिदन तो जो आदमियों की पूरी जिन्स है उसकी नफी हो गई है। कि इसमें थोड़ा सा मीनिंग में डिफरेंस आ रहा है। फिर इसी तरीके से जैसे हम लोग एक आयत में भी ये आता है कि मैं यहदिहिल्लाहु फला मुबिल्ला लहू, तो फला मुबिल्ला यहाँ पे आप देखें कि लाम के साथ जो मुबिल्ला है यानी गुमराह करने वाला, और हर किस्म के गुमराह करने वाले को इसमें आप पूरी जिन्स की नफी कर देते हैं कि जब अल्लाह ताला हिदायत दे दे तो फिर कोई आपको गुमराह करने वाला नहीं रहता, चाहे वो शैतानों में से है, चाहे वो इंसानों में से है, चाहे वो पूरी जिंस जो गुमराह करने वाली है ना, उससे आपको एग्जाम्प्ट कर दिया। मैं यहदीहिल्लाहु फला मुदिल्लह। और इसी तरीके से हमारे पास एक आयत हदीस आती है, ला ईमान लहु लिमन ला अमानत लहु। तो यहाँ पे आप जब देखें कि ला ईमान, इसमें जब हमारे पास ईमान जो इस्मु ला है उसके अंदर हमें ये तीनों चीजें मिल रही हैं कि कोई ईमान की पूरी जिंस की नफी हो गई, ला ईमान लहु लिमन ला अमानत लहु। अब आप यहाँ पे अमानत की जो एक अहमियत है उसको आप फील कर सकते हैं इस हदीस के पोर्शन में, कि किसी किस्म का कोई ईमान ही नहीं है, ईमान की पूरी जिंस की नफी हो गई जिसके पास अमानत नहीं। बहुत इंपॉर्टेंट है अमानत। और उसके बाद ला दीन लहू लिमन ला अहद लहू, कि अब यहाँ पे भी आप देखेंगे जो दीन हमारे पास इस्मु ला है वो तीनों शुरूत को पूरा कर रहा है, तो दीन के हर जिन्स की नफी हो जाती है। और उस इस सेकंड जो पोर्शन है उससे हमें अहद की पासदारी का पता चलता है कि ला दीन अलीम लहू लिमन ला अहद लहू, कि अहद इतनी इंपॉर्टेंस रखता है कि जब इंसान उसमें कमी करने शुरू हो जाता है तो उसके दीन की पूरी जड़ खत्म हो जाती है। और इसी तरीके से हमें एक और हदीस में जो कि साय के लिए मिलता है हमें कि क्यामत के दिन कोई साया नहीं होगा, तो उसमें भी हमें जो कंस्ट्रक्शन मिलती है वो ला विल्ला, वहाँ पे जो विल्ला है वो हमें हालत नसब नखेरा और तनवीन के बगैर मिल रहा है। तो यहाँ पे भी आप देखें कि किसी किस्म का कोई साया नहीं होगा। एक होता है दरख्त का साया, बाज़ दफ़ा हम छतरियाँ रख लेते हैं या किताब या इवन कुछ लोग कपड़ा भी सर के ऊपर रखते हैं, तो क़यामत के दिन किसी किस्म का कोई साया नहीं रहेगा, छोटा बड़ा किसी चीज़ को आप साये के तौर पे नहीं फील कर सकते। तो उस दिन फिर अल्लाह ताला के अर्श के साये में जो सात फिर आगे कैटेगरीज बताई गई हैं वो हमें मिलती हैं। तो यहाँ पे भी आप इस हदीस की शिद्दत को महसूस कर सकते हैं इस चीज़ के साथ के ला वल्ला कोई साया नहीं है, विल के पूरी जिंस की नफी हुई है यहाँ पे। और इसी तरह हमें एक मिसाल सूरह यूसुफ में मिलती है, ला तसरीबा, जब हज़रत यूसुफ अलैहिस्सलाम ने अपने भाइयों को कहा था कि तुम लोगों के ऊपर कोई मलामत नहीं है, यानी उन लोगों को जब बिल्कुल हर चीज़ से माफ़ किया, तो जो अल्फाज हमें मिलते हैं ला तसरीबा, उसमें भी हमारे पास जो इस्मु ला है उसमें हमें ये तीनों शुरूत मिलती हैं, यानी मलामत की पूरी जिंस की नफी कर दी। एक जो माफ़ करने की आला मिसाल है वो हमें हज़रत यूसुफ़ अलैहिस्सलाम के इस कॉल में मिल रही है। और यही बिल्कुल चीज़ हमें फ़तह मक्का के मौके पे नबी सल्लल्लाहु अलैहि वसल्लम ने भी ये अल्फाज किए थे कि आप देखें कि जब आप सीरा पढ़ते हैं तो आपको मिलता है कि जो शुरू किया आप सल्लल्लाहु अलैहि वसल्लम ने मक्का में जो टाइम गुजारा उसमें किस किस तरह के मजालिम हुए, यानी जो शेव अबी तालिब है उसमें तो जुल्म की इंतहा हो जाती है कि कुछ खाने को नहीं कुछ पीने को नहीं, लोग दरख्तों की जो ये चीज़ें पत्ते और उनकी जो तने की ऊपर से जो वो एक खाल सी होती है वो खाना, और इतने बुरे हालात उन लोगों के जो तमाम शेव अबी तालिब में लोग थे उनके हो गए। तो यही आप सल्लल्लाहु अलैहि वसल्लम ने जब माफ़ किया उनको फतह मक्का के मौके पे, तो आपने सेम यही वर्डिंग यूज़ की ला तसरीबा, ये तसरीब मलामत की पूरी जिंस की नफी हो गई। तो यहाँ पे हमें अखलाक का पता चलता है कि कितना अजीम अखलाक है। हम इसी सारी चीज़ के साथ हम क्लास को एंड करते हैं। अगर कोई सवाल हो किसी का तो आया मुझे नहीं पता, लेकिन ये सूरह यूसुफ में है। हाँ जी, यहाँ पे भी ला हौला वला कुव्वता, कि हर किस्म की नेकी देने की ताकत और बुराई से बचने की ताकत ये अल्लाह ताला ही की तरफ से है। ला हौला वला कुव्वता इल्ला बिल्लाह। सुभानक अल्लाहुम्मा बिहम्दिक नशहदु अल्ला इलाहा इल्ला अंत नस्तग़फिरुक व नतूबु इलैक। अस्सलामु अलैकुम व रहमतुल्लाहि व बरकातुहू।
वबरकातुहू, जजाकिल्लाह खैरन कसीरा व आसमन जजा जजा बशरा, अल्लाह ताला आपको जजाए खैर दे, आमीन। मुझे उम्मीद है साथ में आप सबको बात समझ आ गई है। बताइए जो आज आपने सीखा है समझ आ गया कैसे अल्हम्दुलिल्लाह जुमला इस्मिया के अंदर ताकीद पैदा की जाती है और किस अंदाज से जो है मायने में किस अंदाज से फर्क पड़ता है। जी क्या सवाल है आपका? जी अल्हम्दुलिल्लाह। ये बताइए आप सबको मेरी आवाज आ रही है? पहले बताइए शाबाश, आप सबको मेरी आवाज आ रही है? अल्हम्दुलिल्लाह, क्योंकि मेरा आज पैल्टा काफी ज्यादा प्रॉब्लम कर रहा है, तो हो ये रहा है कि मैं काफी दफा साइन आउट हुई हूँ ना, तो मुझे आई गॉट अच्छा अल्हम्दुलिल्लाह, ओके अल्हम्दुलिल्लाह, तो हो ये रहा है कि मुझे मुझे ये लगा कि हमारा सेशन कंप्लीट हो गया था, जहाँ तक मुझे लगा तभी मैंने माइक लिया, क्योंकि बार बार मेरे साथ यही हो रहा है कि मुझे आवाज नहीं आ रही ना। एनीहाउ मुझे उम्मीद है आपको समझ आ गया होगा जितना मैं समझ सकती हूँ कि अल्हम्दुलिल्लाह आज आपने जुमला इस्मिया के अंदर ताकीद को देखा ना, यही देखा ना, सही समझ आ गया आप सबको आज का लेसन? जी अल्हम्दुलिल्लाह। क्या देखा था, कौन कौन सी चीजें ताकीद पैदा करती हैं जुमला इस्मिया के अंदर, अगर उन चीजों को लाया जाए तो कलाम के अंदर ताकीद पैदा हो जाती है, हसर का मफहूम पैदा हो जाता है। जी बिल्कुल, कौन कौन से हैं कुछ पता है कौन कौन से हैं? शाबाश अल्हम्दुलिल्लाह। जी कुछ याद आ रहे? इन्नामा क्या करता है? जी अल्हम्दुलिल्लाह, ला ला ताकीद के लिए आता है, बिल्कुल लाम, एक होता है ना आप देखते हैं ना अक्सर ताकीद के मायने में लाम लगा होता है ना, लई बरतन, अलबत्ता क्या है इबरत है ना, अल्हम्दुलिल्लाह। जी और क्या देगा? माँ, माँ भी ठीक है अल्हम्दुलिल्लाह, आला भी अल्हम्दुलिल्लाह, नकीरा फॉर्मेशन ऑफ खबर एड और ओके अल्हम्दुलिल्लाह अल्हम्दुलिल्लाह। जी आपने देखा कि जैसे खबर और जो मुब्तदा होते हैं वो अमूमन जो होते हैं जिसे कहा जाए कि हालते रफा में होते हैं ना, और लेकिन ये कि आपने देखा जब खबर वन वर्ड होती है वो नकीरा होती है ना, नकीरा की जो फॉर्मेशन है खबर में, ठीक है, लेकिन आपने देखा है कि डिफरेंट अंदाज से भी आ सकती है ना, अल्हम्दुलिल्लाह। जी तो मुझे उम्मीद है आज का लेसन समझ आ गया आपको, आप चाह रहे हैं कि रिकैप करवाया जाए या आपको समझ आ गया? जी शाबाश, समझ आ गया सबको कि कैसे ताकीद पैदा करना है और किस तरह से सेंटेंस के अंदर एम्फेसिस आ रहा है, अल्हम्दुलिल्लाह। ठीक है चलिए, अल्हम्दुलिल्लाह समझ आ गई है। तो बात हम, क्योंकि मेरे पास काफी वॉइस ब्रेक हो रही थी, मैंने क्योंकि आप सब टाइप कर रहे थे तो मुझे लग रहा था कि आप सब के लिए ओके, तो मेरा पैल्टॉक शट डाउन हो गया था काफी देर तक के लिए, लेकिन जो मैं जितना मैं सुन सकी उन्होंने माँ के बारे में, ला के बारे में, इन नमा के बारे में, हसर कैसे पैदा किया जाता है, तो वो सारी चीजों को जो मुझे लगा के बयान किया है ना, अल्हम्दुलिल्लाह। जी, अल्हम्दुलिल्लाह। जी कैसे कैसे जो है वो, जी इंशाल्लाह अगर आपको शनाज अगर आप कह रही हैं कि रिकैप की, तो मैं इंशाल्लाह आपको अभी इसको बता सक, अभी तो नहीं इंशाल्लाह नेक्स्ट क्लास में रिकॉर्डिंग में सुन के आपको हम ऊपर, मैं नेक्स्ट क्लास के अंदर दोनों चीजें रिकैप कर दूंगी, क्योंकि अभी मैंने पूरा प्रॉपर तरीके से सुना नहीं कि उन्होंने आपको किस चीज पे एम्फेसाइज किया ना, तो नेक्स्ट क्लास में इंशाल्लाह जब आपकी क्लास होगी जो भी आपका लेसन होगा करेंटली वो भी और साथ में पिछला लेसन भी आपका, क्योंकि मैं इंशाल्लाह रिकॉर्डिंग में सुन लूंगी उन्होंने किस चीज को एम्फेसाइज किया, तो इंशाल्लाह आई विल डू दैट, ठीक है, नो प्रॉब्लम। चलिए हम चलते हैं अपने अगले सेशन की तरफ, ठीक है, आप सब रेडी हैं? कितने लोग हैं? शाबाश अल्हम्दुलिल्लाह। ठीक है तो इंशाल्लाह हमारा हदीस हमें याद है, कौन बताएगा कि हमने कहाँ तक किया था? हम किताब क्या कहते हैं ज़कात पढ़ चुके हैं जी, कंप्लीट हुआ था हमारा या नहीं हुआ था? जी तो किसी को याद है 7:33 से? अच्छा और कोई बताए? नो अल्हम्दुलिल्लाह कंप्लीट नहीं हुआ 7:51 से। चलिए देखते हैं कौन सही है या कौन सा, इंशाल्लाह। जी सर और कोई लिखे हमारी क्लास में कि हम कहाँ से कंटिन्यू करेंगे? 7:33, 7:31, वोट फॉर प्रीवियस मंडे. ओ आपने, हाँ एग्जैक्टली जी, मिस फ्राइडे एग्जैक्टली. तो इंशाल्लाह हम 751 से ऑनवर्ड इंशाल्लाह जाएंगे. आप इंशाल्लाह नोट लीजिए, इसके बाद इंशाल्लाह रिकैप करेंगे. जज़ाकुमुल्लाहु खैरन कसीरा उस्तादा जी से सुनते हैं. सही बुखारी हदीस नंबर 751 से ऑनवर्ड. अस्सलाम वालेकुम व रहमतुल्लाहि व बरकातुहू.
مختصر صحیح بخاری اس میں سے کتاب الزکات پیج حدیث نمبر 751 یعنی 750 تک ہم نے کیا تھا اور کتاب کے اعتبار سے صفحہ نمبر 490 ہے باب یا چیپٹر 35 من آتاہ اللہ شیئا من غیر مسالت ولا اشراف نفس جس شخص کو اللہ تعالیٰ بغیر سوال اور بغیر طمع کے کچھ دے تو اسے قبول کر لینا چاہیے عن عمر بن الخطاب رضی اللہ عنہ قال کان رسول اللہ صلی اللہ علیہ وسلم یعطینی العطا فقولو آتیہ من ہوا افقر من الیہ منی فقال خذه اذا جاءك من هذا المال شيء وانت غير مشرف ولا سائل فخذه وما لا فلا تتبعه نفسك. بہت پیارا اصول آپ نے بتایا. حضرت عمر سے روایت ہے کہ انہوں نے ایک فرمایا کہ رسول اللہ صلی اللہ علیہ وسلم مجھے مال دیتے تھے تو میں کہتا تھا یہ اس شخص کو دیں تو مجھ سے زیادہ حاجت مند ہو. تب آپ فرماتے کہ اگر دن مانگے بغیر انتظار کیے تمہارے پاس مال آ جائے. یعنی لالچ نہیں تھا, سوال نہیں تھا ذہن میں, کوئی طمع نہیں تھا, دن مانگے مل گیا تو لے لیا کرو اور جو ایسا مانگو اس کے پیچھے مت پڑو. سوال کیے بغیر جو ملے اس کا لینا جائز ہے, شرط کہیں کہ مال حرام نہ ہو. اگر حرام کا یقین ہو تو لینا جائز نہیں. اگر مشتبہ ہو تو پرہیزگاری کا تقاضا کہ اس قسم کے مال سے بھی اجتناب کرے, تاہم لینے میں تھوڑی بہت گنجائش ہے. بات واضح. تو بے نیازی رکھیں. وہ کہتے ہیں نا کہ تما نہ کرے, مل جائے تو جمع نہ کرے, اور خود بل مانگے دے دیں تو منع نہ کرے. یعنی دنیا کا حال ہمارے کیا ہونا چاہیے دن میں کہ تڑپ نہ رکھیں, اب مل رہی ہے تو لے لیں اور مل رہی ہے تو جمع نہ کریں, شیئر کر دیں, یوز کر لیں. یہ مطلب ہے. من سال الناس تکثرا, جو اپنی دولت بڑھانے کے لیے لوگوں سے سوال کرے. ان عبد الواحد نے عمر رضی اللہ عنہ قال قال نبی صلی اللہ علیہ وسلم ما یزال رجل یسأل الناس حتى یأتی یوم القیامۃ لیس فی وجهه مضرۃ لحم وقال ان الشمس تدنو يوم القيامة حتى يبلغ العرق نصف الأذن فبيناهم كذلك استغاثوا بآدم ثم بموسى ثم بمحمد صلى الله عليه وسلم. حضرت عبداللہ بن عمر رضی اللہ عنہ سے روایت ہے کہ انہوں نے کہا رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا جو شخص برابر لوگوں سے سوال کرتا رہتا ہے وہ قیامت کے دن اس حال میں آئے گا کہ اس کے منہ پر گوشت کی بوٹی تک نہ ہوگی. انہیں صاحب نے فرمایا کہ قیامت کے دن آفتاب یعنی سورج اتنا قریب آ جائے گا کہ پسینہ نصف کان تک پہنچ جائے گا. سب لوگ اسی حال میں حضرت آدم علیہ السلام سے فریاد کریں گے، پھر موسیٰ علیہ السلام سے، پھر محمد صلی اللہ علیہ وسلم سے. کتنا قبیح سین آتا ہے. آپ نے کبھی ڈھانچہ دیکھا اصل شکل میں؟ اس ڈھانچے کے اوپر کھال ہو بس، گوشت نہ ہو، کتنا خوفناک لگے گا. ہڈیاں نکلی ہوئی تو سوال کرنے کی سزا میں چندے کی رونق ختم ہو گئی، ہڈیاں رہ گئی، بھیانک اور کبھی شکل میں قیامت کے دن پیش ہوگا بندہ. تو لالچ نہیں کرنا چاہیے، جو لوگ کریں ان کو بھی سمجھانا چاہیے کہ ضرورت اور چیز ہے، لیکن ضرورتوں کے نام پہ اب حد سے باہر جانا یہ تو درست نہیں ہے. حد الغنا، کس قدر مال سے غنا حاصل ہوتی. حضرت ابو ہریرہ رضی اللہ تعالیٰ عنہ سے روایت کیا ہے، عن ابی ہریرہ رضی اللہ عنہ ان رسول اللہ صلی اللہ علیہ وسلم قال لیس المسکین الذی یطوف علی الناس تردد اللقمات ولقمتان والتمرات والتمرتان ولكن المسکین الذی لا یجد غنا یغنیه ولا یفتن به فیتصدق علی ولا یکن فیسل الناس. حضرت ابو ہریرہ رضی اللہ تعالیٰ عنہ سے روایت ہے کہ رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا، مسکین وہ نہیں جو لوگوں سے سوال کرتا پھرے اور وہ اسے ایک یا دو لقمے، ایک کھجور یا دو کھجوریں دے دیں، بلکہ مسکین وہ ہے جس کو بقدر ضرورت چیز نہ ملے، نہ تو لوگوں کو اس کی حالت معلوم ہو کہ اس کو خیرات دے سکے، نہ خود کسی سے سوال کرنے پر آمادہ ہو. دیکھیں کئی ایسے لوگ ہوتے ہیں، ہمارے اپنوں میں ہوں گے، دوستوں میں ہوں گے، اپنے ملک میں جیسے بہت سارے لوگ ہیں کہ وہ کسی سے مانگنا بھی نہیں چاہتے لیکن ضرورت بھی ہوتی ہے. کل بھی مجھے کوئی پاکستان سے بتا رہا تھا کسی ایسی سسٹر کا کہ سڈنلی ان کے ہسبینڈ کی ڈیتھ ہوئی ہے اور وہ جو بےچارے جاب نہیں کرتے تھے وہ بھی بس ہینڈ ٹو ماؤتھ تھی، تو وہ بھی نہیں آئے گا تو کیا ہوگا. اور وہ اتنی غریب ہے کہتی ہے کہ میں نے کسی سے لینا بھی نہیں، دل بھی نہیں کرتا، لیکن لینا بھی پڑے گا. تو ایسے لوگوں کو ڈھونڈ کے دے جو ماننے نہیں آتے بلکہ جن کو خود ڈھونڈتے ہیں. آگے ہے باب خرس و تمڑی، کھجور کا درختوں پر اندازہ لگانا. یہ جو خرس ہے یہ کیا اندازہ لگانا، خراسون قرآن پاک میں آتا ہے سورہ زاریات میں. عن ابي حميد الساعدي رضي الله عنه قال غزونا مع رسول الله صلى الله عليه وسلم غزوة تبوك فلما جاء وادي القرى اذا امرأة في حديقة لها فقال النبي صلى الله عليه وسلم لاصحابه اخرسوا وخرس رسول الله صلى الله عليه وسلم عشرة اوسق فقال لها احسن ما يخرج منها فلما اتينا تبوك فقال اما انها ستهب ليله ريح شديده فلا يكونن احد ومن كان معه بعيد فليعقله فاقلناها وهبت ريح شديده فقام رجل فلقته بجبل تيه نحب ملك عيلة للنبي صلى الله عليه وسلم بغلة بيضاء وكساه بردا وكتب له ببحرهم فلما أتى وادي القرى قال لامرأتي كم جرت حديقتك قالت عشرة أوسق حرس رسول الله صلى الله عليه وسلم فقال النبي صلى الله عليه وسلم إني متعجل إلى المدينة فمن أراد منكم أن يتعجل معي فليتعجل فلما قال راوي كلمة معناها أشرف على المدينة قال هذه تعبة فلما رأى أحدا قال هذا جبل يحبنا ونحبه كون سا باہر تھا ابھی دیکھیے گا. الا اخبركم بخير دور الانصار قالوا بلى قال دور بني النجار ثم دور عبد الاشخل ثم دور بني ساعدتا او دور بني الحارث بن حزرج وفي كل دور الانصار يعني خيرا. بیگم چیزوں کی قسمت ہوتی ہے نا، اس سے آپ کو پتا چلے گا. حضرت ابو ہریرہ ساعدی سے روایت ہے کہ انہوں نے کہا کہ ہم غزوہ تبوک میں رسول اللہ صلی اللہ علیہ وسلم کے ساتھ تھے، جب آپ وادی قرآ میں تشریف لائے تو دیکھا کہ ایک عورت اپنے باغ میں ہے. آپ نے صحابہ کرام سے فرمایا کہ اندازہ کرو اس میں کتنی کھجوریں ہوں گی. خود رسول اللہ صلی اللہ علیہ وسلم نے اس کا 10 وسق اندازہ لگایا، یہ ایک کوانٹیٹی ہے بسخ. پھر اس عورت سے فرمایا کہ جتنی کھجوریں پیدا ہوں ان کو وزن کر لینا. پھر جب ہم تبوک پہنچے تو آپ نے فرمایا رات کو سخت آندھی آئے گی، اس لیے رات کو کوئی خود بھی نہ اٹھے اور جس کے پاس اونٹ ہو اسے بھی باندھ دے. کیوں نہ اٹھے؟ کیونکہ سنگاؤں میں جب آندیاں چلتی ہیں نا تو بعض وہ اونٹوں کی گردنیں تک کٹ جاتی ہیں اور ریت اتنی ہوتی ہے کہ آنکھوں میں چلی جاتی ہے. تو اس وقت دبک کے بس مٹی میں ہی سر ڈال کے بیٹھیں گے تو وہی بچتے ہیں. اور یہی مثال ہمارے والد دیا کرتے تھے کہ جب زندگی میں کوئی ایسی مخالفتوں کی آزمائشوں کی آندھی چلے نا تو بس سر دبک کے بیٹھ جاؤ, صحیح دنوں کا انتظار کرو. جو سر اٹھاتا ہے نا پھر وہ کٹ جاتا ہے. بعض لوگ مالی حالات میں مشکل میں ہوتے ہیں لیکن کہتے ہیں نہیں لوگ کیا کہیں گے, اتنا خرچہ کریں گے, لوگوں کو کھلائیں گے پلائیں گے, لیکن پھر وہ کٹ جاتے ہیں. تو ہمیشہ وقت اور حالات دیکھ کر ریئیکٹ کریں. یہ چیز آپ اس مثال سے سیکھ سکتے ہیں. اللہ کے نبی کی یہ نصیحت بہت ہی زیادہ اچھی تھی. اور یہاں سے یہ بھی انتظار ہوتا ہے کہ آپ کو خیر کی خبر اللہ جب دے دیتے تھے تو وہ آپ تک پہنچتی تھی. اور پھر ایسا ہی ہوا. چنانچہ ان لوگوں نے اونٹوں کو باندھ دیا اور پھر سخت آندھی آئی. اتفاق سے ایک شخص کھڑا ہوا تو اسے تیز ہوا نے تہ نامی پہاڑ پر پھینک دیا. امیجن کریں ہوا کتنی تیز ہوگی, زمین سے اٹھا کے وہ پہاڑ پہ پٹکا اس کو. اسی جہاد میں اہل کے بادشاہ نے رسول اللہ صلی اللہ علیہ وسلم کے لیے سفید خچر اور اوڑھنے کی چادر بھیجی. آپ نے اس علاقے کی حکومت اس کے نام لکھ دی. پھر جب آپ وادی قرآن لوٹ کر آئے تو آپ نے سوارا سے پوچھا تمہارے باغ میں کھجوروں کی کتنی پیدا ہو رہی؟ اس نے عرض کیا 10 دسق. وہی اندازہ رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا تھا. کیا پتا چلا کہ دین کا علم بھی تو تھا آپ کے پاس لیکن آپ دنیاوی چیزوں کے بھی ماہر تھے. اب اندازہ لگا کے کتنا کلو ہے کیا, یہ ہر بندے کے بس کی بات نہیں ہوتی, لیکن آپ کا اندازہ درست تھا. پھر رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا میں ذرا مدینہ جلدی جانا چاہتا ہوں, لہٰذا تم میں سے جو شخص جلدی جانا چاہے وہ جلد تیار ہو جائے. جب آپ کو مدینہ نظر آنے لگا تو فرمایا یہ تابہ ہے. کیا ہے تابہ؟ مدینہ کا دوسرا نام. اور جب آپ نے احد کو دیکھا تو فرمایا یہ پہاڑ ہے جو ہم کو دوست رکھتا ہے, ہم اسے دوست رکھتے ہیں. کیا میں تمہیں بتاؤں کہ انسان میں کس کا گھرانہ بہترین ہے؟ لوگوں نے عرض کیا جی ہاں. آپ نے فرمایا قبیلہ نجار کا گھرانہ. کون تھے بولا؟ آپ کے ننیال. اس کے بعد بنی عبد الاشغل, پھر بنی صائبہ, پھر بنی حارث بن خزرج کے گھرانے, اور یوں تو انصار کے تمام گھرانوں میں چاہیے. ایسا لگ رہا بکسن جائیں گے اور اپنے مختلف رشتہ داروں کے گھروں کی باتیں کر رہے ہیں. یہاں بہت مزہ آتا ہے, یہاں اچھا لگتا ہے, یہاں گرمی ہے, یہاں کم ہے, یہاں جگہ اچھی نہیں, یہ بہت خوش ہوتے ہیں, یہ نہیں ہے. تو اس طرح چلتا ہے کہ نبی صلی اللہ علیہ وسلم اپنے ذاتی جذبات بھی شیئر کرتے تھے اپنے صحابہ کے ساتھ. درختوں پر لگے ہوئے پھلوں کا کسی تجربے سے اندازہ کرنا خرچ کے خاطر اس اندازے کا 10th حصہ یعنی عشر بولتے ہیں اس کو بطور زکات وصول کیا جاتا ہے. واضح ہے کہ اندازہ کردہ مقدار سے اٹھنے والے اخراجات کو اس میں سے نکال دیا جائے گا. تو سمجھ گئے زکات کیا ہے؟ ایک سال تک جو مال پڑا رہا اس کا 2.5%, 2.5%. اور عشر کیا ہے؟ جب بھی فصل آئے گی تو اس کا 10th حصہ, اور اگر پانی بارش کا ہو تو پھر 10th حصہ, اور اگر پانی ٹیوب ویل سے دیا جائے پیسوں کا پانی ہو تو پھر 20th حصہ. اسلام کا کتنا پیارا مزاج ہے آپ دیکھیے کہ ہر چیز کا خیال رکھا جاتا ہے کہ ادھر خرچہ زیادہ ہو رہا ہے تو دوسری طرف نہ ہو. تو بہرحال یہ اس کی بات تھی. اسے پتا کیا چلا کہ درختوں میں لگے ہوئے پھل کا اندازہ لگایا جا سکتا ہے. کھجوریں توڑ کے تو نہیں اس کی زکات لیں. اور اسے ایک اور بات بھی پتا چلتی ہے کہ ابھی کھجوریں پکی نہیں ہیں لیکن زکات اس کی دینی پڑے گی یا اس کا عشر دینا پڑے گا. آگے ہے الشر فیم یوسکا میں مائے سمائے مد مائے جاری ہے. وہ بات آگے جو میں نے اپنے لفظوں میں آپ کو پہلے سے بتا دی کہ عشر اس کھیتی میں ہے جسے آبے باراں یعنی بارش کا پانی یا آبے روان یعنی وہ پانی جو آپ خود مہیا کرتے ہیں جیسے ٹیوب ویل کا پانی یا کوئی اور تو اس سے سینچا جائے. دونوں میں فرق ہے. عن عبد الله بن عمر رضي الله عنه عن النبي صلى الله عليه وسلم قال فيما سقط السماء واليوم او كان اثريا العشر وما سقي بالنبل نصف العشر. اور نصف العشر کیا ہوگا؟ 20th حصہ ہوگا, 20. حضرت عبداللہ بن عمر رضی اللہ عنہ سے روایت ہے کہ وہ رسول اللہ صلی اللہ علیہ وسلم سے بیان کرتے ہیں کہ آپ نے فرمایا جو کھیتی بارش اور چشمے سے سیراب ہو یا وہ زمین جو خود بخود سیراب ہو اس میں 10th حصہ لیا جائے, اور جو کھیتی کنویں کے پانی سے سینچی جائے اس سے 20th حصہ لیا جائے. دوسرے حدیث سے معلوم ہوتا ہے کہ پیداوار 5 وسق یا اس سے زیادہ ہو اس سے کم مقدار میں عشر نہیں. جیسے نصاب ہوتا نا 7.5 تولے سونا, تو کھجوروں کا یا زمین کا کہ 5 وسق سے زیادہ ہو کم نہ ہو. مندر ایک ایک وسط میں 60 سا ہوتا ہے، ایک سا سوا دو سیر یا 2 کلو اور 100 گرام کا ہوتا ہے. تو یہاں سے آپ اندازہ لگا سکتے ہیں کہ سوا دو سیر کا ایک سا اور 60 سا میں کتنے ہو گئے، 120 کلو، اور 120 کو ضرب دے دیں 5 سے، تو اتنے کلو کھجوروں کے بعد یا اتنے کلو فصل کے بعد پھر اس پہ عشر لگے گا. اتنی بڑی کیوں کون دے سکتا تھا؟ میں اکثر زکات کا جب نصاب پڑھتی ہوں تو پریشان ہو جاتی ہوں کہ اتنی زبردست کیلکولیشن عام لوگ تو کر ہی نہیں سکتے ہیں، ہمیں تو یاد نہ جائیں اتنی کن کے سبق پہ. آپ نے پڑھا تو پیچھے کے گائیں بکریاں، اتنی بکریاں پھر 200 اوپر دے دو، پھر اونٹ نہیں تو گائے نہیں تو یہ نہیں وہ. کیا کسی انسان کے بس میں ہے کہ یہ سب کرے؟ بڑی بڑی آپ کانفرنسیں بھی بلا لیں، بڑے بڑے پلیٹ فارم بھی آپ کے پاس آ جائے نا، تو یقین کریں آپ لوگوں کو وہ نظام نہیں دے سکتے جو قرآن پاک نے دی ہے. اللہ نے اپنے واقعی اللطیف و خبیر ہونے کا ثبوت دے دیا ہمیں زکوٰۃ کا نظام بتا کر، کس طریقے سے ایک انسان ان ساری چیزوں کو لے کر چلتا ہے اور اللہ تعالیٰ پھر اس کو مدد دیتا ہے. اور یہاں سے پتا چلتا ہے کہ میرے دین میں لکھت پڑھت کا، ڈاکیومنٹیشن کا، گنتی کا بھی بہت اہم حصہ ہے، کیونکہ یہ وہ چیزیں ہوتی ہیں جو آپ کے میرے لیے بہت اہم ہے، لیکن ہم بعض دفعہ ان چیزوں کی اہمیت کو سمجھ نہیں پاتے. پھر اگلی حدیث ہے، افسو صدقت تمری اند سران و نخل و حل یتر کو سبھی فیمسو تمر صدقتی. جب کھجور درختوں سے توڑے اس وقت زکات لی جائے، مینس کیا بچے کو یوں ہی چھوڑ دیا جائے کہ وہ صدقے کی کھجوروں سے کچھ لے لے؟ یعنی گھر میں صدقے کی یا زکات کی کوئی چیز ہے یا رقم ہے تو کیا بچے اس کو لے سکتے ہیں؟ نبی حریرت رضی اللہ عنہ قال کان رسول اللہ صلی اللہ علیہ وسلم یوتی بالتمر عند صرام النخل فیجیء ھذا بتمره وھذا من تمره حتی یصیر عنده قوم من تمر فجعل الحسن والحسین رضی اللہ عنہما یلعبان بذلك التمر فخذ احدهما تمرة فجعلها فی فیہ فنظر إليه رسول الله صلى الله عليه وسلم فخرجها من فيه فقال أما علمت أن آل محمد صلى الله عليه وسلم لا يأكلون الصدقة. حضرت ابو ہریرہ رضی اللہ تعالیٰ عنہ سے روایت ہے کہ انہوں نے فرمایا رسول اللہ صلی اللہ علیہ وسلم کے پاس کھجوریں فصل کٹتے ہی آنے لگتی، اور ایسا ہوتا کہ ایک شخص اپنی کھجوریں لے آتا تو ادھر دوسرا شخص اپنی کھجوریں لے آتا، اسی طرح صدقے کی کھجوروں کے ڈھیر لگ جاتے ہیں، کیونکہ وہ زکات یا عشر اسی کھجوروں میں سے دیتے تھے نا. ایک روز حضرت حسن اور حسین رضی اللہ عنہما ان کھجوروں سے کھیلنے لگے، اور انہوں نے کسی نے کھجور اٹھا کر اپنے منہ میں ڈال لی جس سے بچے کر سکتے ہیں، جسے رسول اللہ صلی اللہ علیہ وسلم نے دیکھ لیا تو آپ نے وہ کھجور اس کے منہ سے نکال کر فرمایا کیا تمہیں معلوم نہیں کہ آل محمد صدقہ نہیں کھاتے؟ کیا پتا چلا؟ بچہ تھا بھائی، بچوں کو کوئی گناہ نہیں. رفیع الاقلام انسلاس، تین لوگوں پہ اس سے تو قلم اٹھا لیا گا، اس میں ایک بچہ سدیش، لیکن بچپن سے سکھائیں. یہ پتا چل رہا ہے چھوٹے بچوں کو غلط چیزوں کے کھانے سے بچائیں، ان کو بتائیں یہ کبیرہ گناہ، کیونکہ بڑے ہو کر پھر وہ حرام سے بچے گا. ہر یشتری صدقہ ہو بولا باس آئی یشتری صدقہ گئی ہو، کیا آدمی اپنی صدقہ دی ہوئی چیز خود خرید سکتا ہے؟ البتہ دوسرے کی صدقہ دی کوئی چیز خریدنے میں کوئی قباحت نہیں. ابھی آپ میں سے بہت ساروں کا بھی یہ سوال ہوگا، کیونکہ آپ بھی اکثر صدقہ دیتے رہتے ہیں. کیسے ہے، کیا ہے اس کے حالات، تھوڑا سا اس کو دیکھیے گا. سوال سمجھ گئے کیا؟ آپ نے پہلے ایک چیز صدقے میں دے دی، اب دل چاہ رہا ہے کہ وہی میرے پاس ہو، تو کیا آپ اس کو خرید سکتے ہیں؟ عن عمر رضی اللہ عنہ قال حملت عن علی فرس فی سبیل اللہ فاداه الذی کان عنده فاردت ان اشتریه وظننت انه یبیعه برخص فسألت النبی صلی اللہ علیہ وسلم فقال لا تشتریه ولا تعود فی صدقتک وان اعطاکه بدرهم فان العائد فی صدقته کالعائد فی قیئه. حضرت عمر رضی اللہ عنہ سے روایت ہے کہ انہوں نے فرمایا میں نے ایک دفعہ اللہ کی راہ میں سواری کا گھوڑا دیا، جس شخص کے پاس وہ گھوڑا گیا اس نے اسے بالکل خراب اور بیکار کر دیا، یعنی اس کی ٹیک کیئر نہیں کی، اور دوسرے بندے کو پتہ بھی نہیں ہوتا اس کی کیا کرنی ہے ٹیک کیئر. خیر میں نے ارادہ کیا کہ اسے خرید لوں، اور میں نے یہ بھی خیال کیا کہ وہ اس گھوڑے کو سستا بیچ دے گا، پھر میں نے رسول اللہ صلی اللہ علیہ وسلم سے اس کے متعلق دریافت کیا تو آپ نے فرمایا اسے مت خرید اور اپنا صدقہ واپس نہ لے اگرچہ ایک ہی درہم میں تجھے دے ڈالے، کیونکہ خیرات دے کر واپس لینے والا قے کر کے چاٹنے والے کی طرح. اب آپ دیکھیے وضاحت اس حدیث سے کیا لگتا ہے کہ اپنا دیا ہوا صدقہ خریدنا حرام ہے، لیکن کسی دوسرے کا دیا ہوا صدقہ فقیر سے خریدا جا سکتا ہے. اسی طرح اگر اپنا صدقہ بطور وراثت ملے تو اسے لینے میں حرج نہیں. وراثت میں کیسے ملے گا؟ مثلا شوہر کو دے دی کوئی چیز، یا بہن بھائیوں میں سے کسی کو کوئی چیز دی، اب کل ان میں سے کسی کی وراثت بٹی اور وہ چیز بھی تھی تو پھر وہ آپ کی ہے. اب اس سے کیا پتا چلتا ہے؟ آپ دیکھیں کہ یہ بہت اہم ایشو ہے. آپ کے اسکول میں کوئی چیز آتی ہے آپ کے پاس صدقے میں، لوگ ڈونیٹ کر دیں، اب اس کو دوبارہ نہیں خریدنی چاہیے. ایک تو اسے یہ پتا چلتا ہے کہ اس کی محبت ابھی دل میں موجود ہے، اور ہم اکثر کیا سوچتے ہیں، چلو جس کی ہے وہی خرید لے. ٹھیک ہے، تو اس حدیث سے صاف طور پہ یہی بات ملتی ہے. اللہ تعالیٰ کمی بیشی معاف کرے سب کی. سبحانک اللہم وبحمدک اشہد ان لا الہ الا انت ونصلی علی رسولہ الکریم. اما بعد، فاعوذ باللہ من الشیطان الرجیم. رب اشرح لی صدری ویسر لی امری واحلل عقدۃ من لسانی یفقہوا قولی. مختصر صحیح بخاری، کتاب الزکاۃ، پیج 495، اور حدیث نمبر 758 ہے، باب نمبر 42. بابو الصدقت علی موالی ازواج النبی صلی اللہ علیہ وسلم. رسول اللہ صلی اللہ علیہ وسلم کے ازواج مطہرات کی لونڈی غلاموں کو صدقہ دینا. عن ابن عباس رضی اللہ عنہما قال وجب النبی صلی اللہ علیہ وسلم شاتن میتتن اوتیتھا مولات لی میمونت من صدقتی. قال النبی صلی اللہ علیہ وسلم هلا ان تفاتن بجلدها؟ قال انها میتتا. قال انما حرم اکولها. حضرت ابن عباس رضی اللہ تعالیٰ عنہ سے روایت ہے کہ انہوں نے فرمایا کہ رسول اللہ صلی اللہ علیہ وسلم نے ایک مری ہوئی بکری دیکھی، حضرت میمونہ رضی اللہ عنہ کی لونڈی کو بطور صدقہ دی گئی تھی. رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا کہ تم اس کی کھال سے فائدہ کیوں نہیں اٹھاتے؟ یعنی گوشت کو نہیں کھا سکتے تو کھال لے لو. لوگوں نے عرض کیا وہ تو مردار ہے. اس پر آپ نے فرمایا کہ مردار کا صرف کھانا حرام ہے. پہلی بات اس سے پتا چلی کہ نبی صلی اللہ علیہ وسلم کی بیویوں کی لونڈیوں اور غلاموں کو صدقہ دیا جا سکتا ہے، کیونکہ پیچھے ہم نے پڑھا تھا نا کہ آل محمد کو نہیں دیا جا سکتا، تو لونڈی غلام آل میں نہیں آتے. البتہ نبی صلی اللہ علیہ وسلم کے آزاد کردہ غلام لونڈی صدقہ وغیرہ نہیں لے سکتے. جب آزاد کر دیا جائے تو پھر نبی صلی اللہ علیہ وسلم کے غلام نہیں لے سکتے، لیکن آپ کی بیویوں کے لے سکتے ہیں. دوسری بات اسے آپ کو پتہ چل رہی ہے کہ گوشت حرام تھا، لیکن اس کی کھال کو اتار کر داخا جاتا ہے. آپ پتہ کہ ٹیننگ کرتے ہیں اس کو، کھال کو دوسرا رنگ لگا کے کیمیکل لگا کے پاک کر لیا جائے تو پھر وہ کھال استعمال کی جا سکتی ہے. کس کی کھال؟ حلال جانور ہے لیکن مردار ہو گیا، لیکن کیا سور کی کھال استعمال کی جا سکتی ہے؟ نہیں کی جا سکتی، کیونکہ وہ اپنی اصل سے ہی حرام ہے. اگلا باب ہے اذا تحولت الصدقه، جب صدقے کی حالت بدل جائے. عن انس رضی اللہ عنہ ان النبی صلی اللہ علیہ وسلم اوتی بلحم تصدق به علی بریرتا فقال هو علیہ صدقه ولنا هدیه. حضرت انس رضی اللہ تعالیٰ عنہ سے روایت ہے کہ رسول اللہ صلی اللہ علیہ وسلم کے سامنے کچھ گوشت لایا گیا جو حضرت بریرہ رضی اللہ عنہ کو بطور صدقہ دیا گیا تھا. آپ نے فرمایا کہ حضرت بریرہ رضی اللہ عنہ کے لیے تو صدقہ تھا، لیکن ہمارے لیے ہدیہ ہے. کیا پتہ چلا کہ جب صدقہ خیرات کسی محتاج کے پاس پہنچ جائے تو اس کا مالک بن گیا، اب خیرات کے حکم سے نکل گیا، اب آگے اس کا پھر صدقہ دیا جا سکتا ہے، یا اس کو کوئی اگر امیر شخص ہے اس کو تحفے کے طور پہ اگر کھلاتا ہے تو وہ کیا جا سکتا ہے، یعنی پھر وہ صدقے کی مد سے نکل جاتا ہے. باخ اخذ صدقہ من الاغنیاء وترد فی الفقراء حیث کانوا. صدقہ مالداروں سے وصول کر کے فقیروں پر صرف کیا جائے خواب وہ کہیں ہوں. حدیث معظم وباسی الى الیمن تقدم وفی حاضر روایتی وتقی دعوت المظلوم فانه ليس بینه وبین اللہ حجاب. حضرت معاذ کی جو پیچھے حدیث گزری اور ان کو یمن بھیجنے کی بات کا تذکرہ ہوا، اس روایت میں اتنا اضافہ ہے کہ مظلوم کی فریاد سے ڈرنا، کیونکہ اس کے اور اللہ کے درمیان کوئی آڑ نہیں ہوتی. اس حدیث سے کیا پتہ چلتا ہے کہ زکوٰۃ مالداروں سے وصول کر کے ان کے فقراء میں تقسیم کی جائے گی؟ امام بخاری سے عام خیال کرتے ہیں کہ ایک ملک کی زکوٰۃ دوسرے ملک میں بھیجی جا سکتی ہے، جبکہ دیگر محدثین اس سے اتفاق نہیں کرتے. ہاں اگر مقامی طور پر ضرورت سے فاضل ہو تو اسے دوسرے شہر میں بھیجا جا سکتا ہے. صلاۃ الامام و دعائی ہی لصاحب صدقاتی، یعنی جب کوئی صدقہ دے تو پھر اس کے لیے کیا دعا کی جائے گی؟ صاحب صدقہ کے لیے امام کا رحمت کی خواستگاری اور دعا کرنا. عن عبد الله بن ابي اوفى رضي الله عنهما قال كان النبي صلى الله عليه وسلم اذا اتاه قوم بصدقتهم قال اللهم صل على ال فلان فاتاه ابي بصدقته فقال اللهم صل على ال ابي اوفى. حضرت عبداللہ بن ابی اوفا سے روایت ہے، انہوں نے فرمایا کہ نبی اکرم صلی اللہ علیہ وسلم کی عادت تھی کہ جب کوئی آپ کے پاس صدقہ لاتا تھا آپ یوں دعا فرماتے ہیں، اللہ فلاں کی اولاد پر مہربانی فرما، چنانچہ میرے والد آپ کے پاس صدقہ لے کر آئے تو آپ نے دعا فرمائی اللہ ابی اوفا فرما. تو نبی صلی اللہ علیہ وسلم کی عادت کیا تھی کہ آپ دوسروں پر صلات بھیجنے کے مجاز تھے. ہمارے لیے ایسا کرنا مکروہ ہے کہ ہم کسی کے لیے انفرادی طور پر یہ الفاظ استعمال کریں. مثلا ابو بکر صلی اللہ علیہ وسلم کہیں، کیونکہ یہ الفاظ نبی صلی اللہ علیہ وسلم کے لیے خاص ہیں. یعنی آپ کو سمجھے کہ ہم صلی کے لفظ پہ بات ہو رہی ہے. تو بہر آپ کیا کر سکتے ہیں، جب بھی کوئی صدقہ دے یا کوئی بات کرے تو ہم دعا کر سکتے ہیں کہ اللہ تعالیٰ اس پہ اور اس کے گھر والوں پہ مہربانی فرما. پھر آگے ہے، مَا يُسْتَخْرَجُ مِنَ الْبَحْرِ، جو مال سمندر سے نکالا جائے اس میں زکوٰۃ ہے یا نہیں؟ عن ابی ہریرہ رضی اللہ عنہ عن النبی صلی اللہ علیہ وسلم ان رجلا من بنی اسرائیل سال بعد بنی اسرائیل بأن يسلفه الف دینار فدفعها الیہ فخرج فی البحر فلم یجد مرکبا فاخذ خشبۃ فنقرها فادخل فیها الف دینار فرما بها في البحر فخرج الرجل الذي كان اسلفه فاذا بالخشبة فاخذها لاهله خطبا فذكر الحديث فلما نشرها بدد المال. حضرت ابو ہریرہ رضی اللہ تعالیٰ عنہ سے روایت ہے کہ وہ رسول اللہ صلی اللہ علیہ وسلم سے بیان فرماتے ہیں کہ بنی اسرائیل میں سے کسی ایک نے ایک شخص سے 1000 دینار قرض مانگے تھے، تو اس نے دے دیے. اتفاقاً وہ قرضدار سفر میں گیا اور ادائے قرض کی مدت آ گئی اور درمیان میں ایک دریا حائل تھا، تو وہ دریا کی طرف گیا مگر اس نے ایسی کوئی سواری نہ پائی جس پر سوار ہو کر قرض خواہ کے پاس آتا. مجبوراً اس نے ایک لکڑی لی اور اس میں سوراخ کیا اور اس کے اندر 1000 دینار رکھ کر اسے دریا میں بہا دیا. وہ شخص جس نے قرض دیا تھا دریا کی طرف آ نکلا، اسے یہ لکڑی نظر آئی، اس نے اپنے گھر کے ایندھن کے لیے اس کو اٹھا لیا. پھر انہوں نے پوری حدیث بیان کی جس کے آخر میں تھا، اور جب اس نے لکڑی کو چیرا تو اس میں اپنا مال رکھا ہوا پایا. سبحان اللہ. اس میں ایک تو امام بخاری نے رد کیا ان لوگوں کا جو دریائی مال میں پانچویں سے نکالنا ضروری قرار دیتے ہیں. امام بخاری کا موقف ہے کہ دریا یا سمندر سے جو چیز ملے اسے اپنی ملکیت میں لینا جائز ہے اور اس میں کسی قسم کا حصہ مقرر کرنا ادا کرنا ضروری نہیں. لیکن اگر یہاں دیکھیں یہ حدیث کس زبان میں آئی ہے کہ امانت کو ادا کرنا اور جو وعدہ کیا تھا اس کو وفا کرنا، تو جو کسی کو دینا ہے وہ دینے میں دیر نہ کرنا، اس سے یہ بھی پتہ چلتا ہے. اور یہ آپ قرآن کی تفسیر میں بھی پڑھتے ہیں نا، سورۃ آل عمران کی ایک آیت کی تفسیر میں یہ واقعہ آتا ہے. پھر آگے، پھر رکاز الخمس، رکاز کس کو کہتے ہیں؟ دفن شدہ خزانہ جب ملے تو. مدفون خزانے میں پانچواں حصہ واجب ہے. خمس کہتے ہیں پانچویں کو، رکاز کہتے ہیں دفن شدہ خزانہ. ان رسول اللہ صلی اللہ علیہ وسلم قال الاجماؤ جبار والبیر جبار والمعدن جبار وفی رکاز الخمس. حضرت ابو ہریرہ رضی اللہ تعالیٰ عنہ سے روایت ہے کہ رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا، جانور کا زخم معاف ہے، کنویں میں گر کر مر جانے پر کوئی معاوضہ نہیں، اور معدن یعنی کان، یہ کون سا کان؟ یہ جو ہمارا آپ کا نہیں، مائنز کان، جہاں سے معدنیات نکلتی ہیں، اس کا بھی یہی حکم ہے. البتہ دفینہ ملنے پر پانچواں حصہ واجب ہے، یعنی کہیں سے کوئی خزانہ مل جائے دفن کیا ہوا نکالے تو اس کا پانچواں حصہ پھر صدقے پہ. امام بخاری کا موقف کے کہ کان پر مدفون خزانے کے کام نہیں، کیونکہ رسول اللہ نے کان کے بعد رکاز کا حکم الگ بیان کیا. میرا آپ کا ان میں سے کسی سے اتنا تعلق نہیں، اس لیے ہم اس کا ایڈیٹس چلنے دیتے ہیں. قول الله تعالى والعاملين عليها ومحاسبة المتصدقين مع الإيمان. ارشاد باری تعالیٰ تحصیل داروں کو بھی زکات سے حصہ دیا جائے، نیز حاکم کو ان کا محاسبہ کرنا چاہیے. ابی حمید الساعدی رضی اللہ عنہ قال استعمل رسول اللہ صلی اللہ علیہ وسلم رجلا من الاسدی علی صدقات بنی سلیم یدع ابن لطیبتا فلما جا حاسبہ. حضرت ابو حمید السعدی رضی اللہ عنہ سے روایت ہے کہ رسول اللہ صلی اللہ علیہ وسلم نے قبیلہ سلیم کی زکات وصول کرنے کے لیے قبیلہ اسد کے ایک شخص کو مقرر فرمایا جسے ابن لطیبہ کہا جاتا تھا. جب وہ آیا تو آپ نے اس سے حساب لیا. کون تھا؟ زکات کی وصولی کے لیے. ٹھیک ہے، تو زکات کی وصولی کے لیے تحصیلدار مقرر کیے جا سکتے اور ان کو طے شدہ میں بھی کوئی مذائقہ نہیں، کیونکہ ایسا کرنے سے وہ خیانت سے باز آئیں گے. خلاصہ کیا ہوا کہ زکات کا مال زکات وصول کرنے والے ملازمین کی تنخواہوں میں استعمال کیا جا سکتا ہے. یہ مراد ہے. وسم الامامی ایبل صدقتی بیدیہی، حاکم وقت کا زکات کے اونٹوں کو خود اپنے ہاتھ سے داغ دینا. انس رضی اللہ عنہ قال غدوت الى رسول اللہ صلی اللہ علیہ وسلم ابی عبد اللہ ابن ابی طلحہ لیحنقہ فوافیتہ فی یدہ یسم ابل الصدقات. حضرت انس رضی اللہ تعالیٰ عنہ کے بیٹے رسول اللہ کے پاس کیا کیا اس کے مٹی دینا. جی وہی ہے. آپ کو اس حال میں پایا کہ آپ کے ہاتھ میں ایک داغ دینے والا آلہ تھا، آپ اس سے زکات کے اونٹوں کو داغ دے رہے تھے. یہ کیوں دیں گے؟ پہچان کے لیے. ٹھیک ہے کہ جانور کو کسی ضرورت کے پیش نظر داغ دینا درست ہے، استثناء ہے، بلا وجہ حیوان کو تکلیف نہیں دینی چاہیے. لیکن ادھر پتہ کیا چلا کہ نبی صلی اللہ علیہ وسلم نے دیا. جیسے نشانی لگا دی جائے، عرب لوگ جانور کا کبھی کبھی کان کاٹ دیتے تھے، ان کو لگتا تھا کہ یہ الگ ہے، تو بہت سارے اونٹوں میں کچھ اونٹ ملنے کا بھی ڈر ہوتا ہے نا. تو آپ کہیں گے کہ یہ اتنی بڑی سی بات کیوں ہو گئی؟ تو بیسیکلی آج کل تو ایک آدھا اونٹ ہوگا، عربوں کے پاس تو 100-100 اونٹ بھی ہوتے تھے، تو لہٰذا کسی بھی طرح سے اس کو الگ کر دیتے تھے. تو الحمدللہ یہاں زکات کے مسائل پورے ہوئے. چند حدیثیں آگے صدقہ فطر کے بارے میں ہم کو بھی ساتھ ہی لے لیتے ہیں. پیج نمبر 500 صدقہ فطر کے بعد میں کتاب صدقۃ الفطری. فطر کیا ہوتا ہے؟ فطرانہ، جس کا اوپر میں بولتے ہیں، یعنی عید الفطر سے پہلے جو دیا جاتا ہے. صدقہ فطر ہجرت کے دوسرے سال یعنی رمضان المبارک میں عید الفطر سے 2 دن پہلے فرض ہوا. تو کب فرض ہوا؟ پھر یہ رمضان میں. ٹھیک ہے. فرض صدقۃ الفطری، اس کی فرضیت. ان ابن عمر رضی اللہ عنہما قال فرض رسول اللہ صلی اللہ علیہ وسلم زکات الفطر صاع من تمر او صاع من شعیر علی العبد والحر والذکر والانثی والصغیر والکبیر من المسلمین ومرا بها ان تؤدى قبل خروج الناس الى صلاتی. حضرت ابن عمر رضی اللہ عنہما سے روایت ہے کہ انہوں نے فرمایا کہ رسول اللہ صلی اللہ علیہ وسلم نے ہر مسلمان مرد، عورت، چھوٹے بڑے، آزاد و غلام پر صدقہ فطر ایک سا کھجور یا جو سے فرض کیا اور نماز کو جانے سے قبل اس کی ادائیگی کا حکم دیا. تو صدقہ فطر ایک سا ہے، اس کے وزن میں مختلف اجناس کے لحاظ سے کمی بیشی ہو سکتی ہے. بہتری صدقہ کیا ہے؟ کہ صدقہ فطر کی ادائیگی کے لیے مدھ یا سا کا استعمال کیا جائے. جیسے آج کل رائج الوقت کیا ہے؟ 2 کلو 100 گرام، یہ ایک سا بنے گا. ٹھیک ہے. تو اس کی قیمت ادا کرنا نبی صلی اللہ علیہ وسلم سے ثابت نہیں ہے، یعنی اناج ہی لے کر دیتے تھے. اب آپ کہتے ہیں ہم تو یہاں سے پیسے دے دیتے ہیں، تو پھر وہ پیسوں سے آگے غریبوں کو اناج دیا جاتا ہے. بولا کیوں؟ عید کی خوشی منا لے. بعض وہ پیسہ آ جائے تو لوگ اس پیسے سے ہو سکتا ہے کوئی اور چیز لے لیں. تو دیکھیں یہاں سے پتا چلتا ہے نا، کچھ چیزیں اپنی اصل کے اعتبار سے ہی رہنی چاہیے. یعنی ہمارا چاہے تو کھانا دے جا کے بچے کھائیں، بعض دفعہ ان چیزوں سے کوئی مشین لے لے، ٹی وی لے لے، تو وہ پھر بھوک تو نہ ختم ہوئی نا. اج صدقہ تو قبل عید، عید سے پہلے صدقہ فطر کی ادائیگی کا بیان. عن ابی سعید بن الخدری رضی اللہ عنہ قال كنا نخرج في عهد رسول الله صلى الله عليه وسلم يوم الفطر صاع من طعام وكان طعامنا الشعير والزبيب والاقط والتمر. حضرت ابو سعید خدری رضی اللہ تعالیٰ عنہ سے روایت ہے کہ انہوں نے فرمایا کہ ہم رسول اللہ صلی اللہ علیہ وسلم کے زمانے میں عید الفطر کے دن اپنے کھانوں میں سے ایک سا ادا کیا کرتے تھے. ان دنوں ہماری خوراک جو کشمش پنیر اور کھجوریں تھیں. تو سکتے فطر ایک ساتھ ہے سائی ہے, البتہ غریب اور نادار جو ہے وہ اگر نصف ساتھ بھی دے دیں تو بھی ثابت ہے صحیح حدیث سے, اور نماز سے پہلے ادائیگی ہے. ادا کر دیں تقسیم بعد میں کیا جا سکتا ہے, پہلے کیوں کرنا, تاکہ غریب لوگ بھی اس میں شامل ہو جائیں. صدقۃ الفطر علی الحر والمملوک, صدقہ فطر ہر آزاد یا غلام پر واجب ہے. عن ابن عمر رضی اللہ عنہما قال فرض رسول اللہ صلی اللہ علیہ وسلم صدقۃ الفطر سا من شعیر او سا من تمر علی الصغیر والکبیر والحر والمملوک. حضرت ابن عمر رضی اللہ عنہما سے روایت ہے کہ انہوں نے فرمایا رسول اللہ صلی اللہ علیہ وسلم نے چھوٹے بڑے آزاد اور غلام پر صدقہ فطر ایک سا کھجور یا ایک سا جو فرض کیا ہے. تو کیا پتا چلا کہ اس جنس سے ادا کیا جائے گا جو سال کے اکثر حصے میں خوراک کے طور پر استعمال ہوتی ہے. اس جنس سے بہتر بھی بطور فطرانہ دیا جا سکتا ہے, کم تر کو دینا درست نہیں. یعنی کہنے کا تھا کہ جو چیز آپ عام طور پہ کھاتے ہیں اس کی بات ہو رہی ہے. تو یہ تھا صدقہ کب آپ الحمدللہ زکات کے بھی, اور بہت سارے ہم نے بیچ میں نفل چیزوں کے بھی چیزیں دیکھی. جی یہ بھی اچھا سوال ہے کہ بکری مر گئی تھی تو پھر کیوں دی؟ وہی اس لیے کہ اس کی کھال کو استعمال کر کے بیچ لیں, گوشت پھینک دے کہ چیز کا جو بھی حصہ کام میں آتا ہے وہ کام میں لایا جائے. ٹھیک ہے,
بسم اللہ الرحمن الرحیم. السلام علیکم ورحمۃ اللہ وبرکاتہ. جی آپ سب کو آواز آئی ہے میری, پلیز آپ بتائیں. الحمدللہ, آئی تھنک مجھے لگ رہا ہے کہ آج نیٹ کا پرابلم ہو رہا ہے یا کیا ہو رہا ہے میرے ساتھ میں, مجھے آواز جو ہے کافی کم آ رہی ہے. اینی یہ بتائیے کیسا لگا آپ کو حدیث کا سیشن؟ آج آپ نے کہاں تک حدیث دیکھی؟ آج آپ نے 751 سے 768 تک, رائٹ؟ آپ نے یہاں تک حدیثیں دیکھی؟ الحمدللہ جی. چلیے اب مجھے یہ بتائیے, جی آپ سب 768 تک اسٹاپ کیا, جی آپ سب مارک کر لیجیے 762 تک کیا کمپلیٹ. جی بالکل الحمدللہ, جی 768 جزاک اللہ نا, ہاں الحمدللہ. اچھا اب مجھے یہ بتائیے کہ کیسا لگا, کچھ آپ نے پہلے سے سنا ہوا تھا حدیث, کوئی نئی بات سیکھی آج کی حدیث میں؟ جی نہیں, دیٹس اوکے سسٹر, وہ لیکن ہمیں ٹائپنگ ایرر آ جاتا ہے نا, تو مجھے یہ بتائیے کہ آج آپ نے کوئی نئی بات سیکھی آپ نے الحمدللہ. جیسے خاص کر آپ یہ دیکھیے کہ جو زکوٰۃ کی جب بات آتی ہے نا اسپیشلی, اور خاص کر جیسے بکریوں کے حوالے سے یا جیسے فصل کے حوالے سے, تو اکثر اس میں ہمیں اندازہ نہیں ہوتا کہ کس انداز سے ہمیں زکوٰۃ نکالنی ہے یا کیا کرنی ہے, لیکن ہمارا اس سے تعلق نہیں ہوتا اس لیے ہم اتنا انٹرسٹڈ نہیں ہوتے. تو میک شیور آپ الحمدللہ, جی اندازہ لگانا پڑتا ہے فروٹس کا نا. جی جی تو الحمدللہ ये अंदाजा लगाना है कुछ का फॉर जी अल्हम्दुलिल्लाह। तो आज आपने अल्हम्दुलिल्लाह हदीस नंबर इंशाल्लाह हम देखते हैं 731 से कि क्या है, और फिर इंशाल्लाह आगे देखते हैं इंशाल्लाह। जी हदीस नंबर 751 में आपने देखा, ये बताइए मस्किन कौन होता है, कौन मस्किन होता है जी? शाबाश, पहले ये बताइए आपको समझ आ गया कि मस्किन कौन होता है? जो लोगों से बार बार सवाल करते हैं क्या, यानी अपनी छोटी छोटी जरूरतों के लिए लोगों से सवाल करते हैं, चीजों जबान से और जाहिर से नहीं करता। बिल्कुल आपने देखा ना, मिस्किन वो होता है कि जिसकी जरूरत ना उसकी जबान से दिखे ना उसके हुलिये से दिखे, और आप यानी वो शो ही नहीं करता ना, यानी अगर उसके पास जरूरत की चीजें भी उसको ना मिले तो वो अपने एक्शन से ना ही अपनी जबान से आपको शो करेगा ना। अल्हम्दुलिल्लाह जी, सफेद पोश, अल्हम्दुलिल्लाह जी 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 सफेद पोश लोग ना जी। अच्छा अब मुझे जी अल्हम्दुलिल्लाह जी, एक सेकेंड, अब ये बताइए कि अल्हम्दुलिल्लाह ये आपने देखा कि जैसे अगर जैसे यहाँ पे देखा हदीस नंबर, देखिए हदीस नंबर जो है हदीस नंबर 755 में देखिए, वो जमीन जो कि खुद ब खुद सैराब हो जाए तो उस पर कितना आपको ज़कात देना होगा? जी एक होती है ना जो जमीन जो है खुद ब खुद सैराब हो रही है, या खेती बारिश या चश्मे से हो रही है, तो उस पर कितना आपको जिसे खाते ज़कात देनी होगी? 10%, ठीक है, दसवां हिस्सा, ठीक है। और जो कुएं के पानी से होगी उस पर कितना देंगे? जी अल्हम्दुलिल्लाह 20, अल्हम्दुलिल्लाह, ठीक है। अगर फर्ज करिए कि किसी को अल्लाह ताला जिसे किसी को जैसे अगर आपकी कोई फ्रेंड्स ऐसी है कि जिस पर जकात होती है ना, तो अब अगर वो आपको जकात के माल से आपको खिलाती पिलाती है या आपको कुछ देती है, तो आपके लिए क्या वो जकात होगी या नहीं होगी? आपके लिए क्या होगा वो क्या होगा? यानी उसने अगर खाना पीना यानी जी हदिया होगा, गिफ्ट होगा, शाबाश ना, यानी बेसिकली क्या है उसके लिए तो जकात है, लेकिन आपके लिए क्या है वो एज अ गिफ्ट है ना, आप उसको एज अ गिफ्ट समझेंगे अल्हम्दुलिल्लाह, ठीक है। अच्छा अब मुझे ये बताइए जी, जी अल्हम्दुलिल्लाह ये बात तो आपने अल्हम्दुलिल्लाह मजलूम के हवाले से तो पढ़ी हुई है ना, कि वो कौन कौन सी दुआएं हैं जिनकी दुआएं जो है वो रद्द नहीं होती, उनमें से एक का जिक्र अल्हम्दुलिल्लाह हमारे इस चैप्टर में आया जी, हमारे लिए तो वो गिफ्ट होगा ना। तो वो कौन है जिसकी दुआ अल्लाह ताला कबूल करते हैं और फिर जिसे कहा जाए उनकी दुआएं रद्द नहीं होती, उनमें से एक कौन है? किससे बचना चाहिए? मजलूम की फरियाद से। बिल्कुल अल्हम्दुलिल्लाह, पहले ऐसा कीजिए कि आप हदीस नंबर ले लीजिए जो इंशाल्लाह आपको मेमोराइज करनी होगी, और फिर इंशाल्लाह आपने मुझे नेक्स्ट मंडे तक भेज देनी है, करेंगे ना इंशाल्लाह, बताइए शाम इंशाल्लाह, जज़ाकअल्लाह खैर। तो आप ऐसा करिए हदीस नंबर स्टार्ट किए हदीस नंबर 752, ठीक है, किस कदर माल से गना हासिल होती है, ठीक है। ये जो अभी अभी हुरैरा रज़ियल्लाहु अन्हु से रिवायत है जी 752 मस्कीन वाली हदीस है, मस्कीन कौन होता है ना, इंशाल्लाह कोशिश कीजिए जी, इंशाल्लाह कोशिश कीजिए कि इससे इसको जवाब देना आपने, ठीक है ना, अलहम इसको याद करना है, ठीक है, आप सब याद करेंगे इंशाल्लाह। तो आपने आप सब ने नोट डाउन करेंगे हदीस नंबर 753, 753 आप सबने नोट कर ली, 753 जी अल्हम्दुलिल्लाह, ठीक है। 753 किस कदर माल से गना हासिल होता है? हज़रत अबू हुरैरा रज़ियल्लाहु अन्हु से रवायत है कि रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, मस्कीन वो नहीं जो लोगों से सवाल करता करे और वो जो एक जो वो उसे एक या दो लकमे एक खजूर या दो खजूरें दे दे, बल्कि मस्कीन वो है जिसको बकदर जरूरत चीज ना मिले, ना तो लोगों को उसकी हालत मालूम हो कि उसको खैरात दे सके, ना खुद किसी से सवाल करने पर आमादा हो ना इंशाल्लाह। 753, 753 आप सब नोट डाउन कर ले हैं अल्हम्दुलिल्लाह, ठीक है। अच्छा ये बताइए कि जो खजाना दफन शुदा होता है उसमें कितना जिसे काजा सकता है, जिसे काजा जकात कितना होती है उसमें, जो कि दफन शुदा खजाना है, शाबाश उसका बताइए جی الحمد للہ. پانچواں حصہ, جزاک اللہ خیر, ففتھ حصہ پانچواں حصہ, ٹھیک ہے الحمد للہ. ٹھیک ہے, اچھا یہ بتائیے جی, صدقہ فطر کے حوالے سے بتائیے, صدقہ فطر کی فرضیت میں کیا بات آتی ہے؟ جی اگر کوئی صدقہ فطر نماز کے بعد ادا کرتا ہے تو کیا وہ اس کا صدقہ فطر کہلائے گا؟ یعنی آپ نے نماز پڑھ لی اس کے بعد, نہیں نہیں کاؤنٹ ہوگا نا, وہ تو پھر عام نفلی صدقہ ہو جائے گا, صدقہ تو فطر نہیں کہلائے گا نا. تو اس کے لیے مسٹ ہے کہ نماز سے پہلے پہلے آپ کو ادا کرنا ہے نا. لیکن بہت سارے لوگ اس چیز کو نہیں جانتے نا, تو ان کو تو بظاہر لگتا ہے کہ انہوں نے صدقہ فطر ادا کر دیا, لیکن یاد رکھیے کہ نماز کے بعد اگر آپ نے دیا تو وہ عام صدقہ ہے, ٹھیک ہے. لیکن صدقہ فطر جی بالکل نماز, نماز سے پہلے, ٹھیک ہے الحمد للہ. اچھا چلیے الحمد للہ, اس میں پھر آپ کو ڈفرینٹ آپشن دیے گئے. آپ سب کو پتا ہے نا کہ ویسے تو بہتر کیا ہے کہ جو جیسے احادیث کی روشنی میں کہ صدقہ فطر کے لیے جیسے ہم عموماً کیا کرتے ہیں, ہم تو زیادہ تر پیسے ہی دے دیتے ہیں نا, ایسے ہی ہوتا ہے نا, میں اور آپ ایسے ہی کرتے ہیں زیادہ تر جو ہے, کیونکہ عموماً یہ ہوتا ہے کہ جی بلہ یا کھجوریں یا جتنا بھی, تو یہ تو آپ بس پیسے بھیج دیتے ہیں یا جو بھی یہاں پہ کام کرتی ہیں آرگنائزیشن, آپ ان کو پیسے دے دیتے ہیں نا, اور آپ تو الحمد للہ ریلیکس ہو جاتے ہیں. پھر ان کا کام ہوتا ہے کہ اتنی مقدار کے برابر بلہ یا جو بھی ریکوائرمنٹ ہے اتنا جو ہے وہ غریبوں تک پہنچ جائے. اچھا یہ بتائیے صدقہ فطر اگر کوئی مسکین ہے تو اس پر بھی لازم ہے؟ جی جی الحمد للہ, یعنی اگر جو مسکین ہے صدقہ فطر بھی باکس, جی باکس بنے ہوتے ہیں بالکل, مسکین نہیں ادا کرے گا صدقہ فطر. جی اور اگر کوئی بچہ جسے کہا جائے ابھی نیو بورن ہے تو اس پہ بھی صدقہ فطر آئے گا؟ ہاں نو نو, کچھ لوگ لکھ رہے ہیں نو, کچھ لوگ لکھ رہے ہیں کہ جی جی الحمد للہ. آپ گفٹ دیں دیتی ہیں الحمد للہ, گڈ الحمد للہ. نیو بورن کا بھی دینا ہوگا جی, فطرہ سب کا ہے, فطرہ تو سب کا دینا ہوتا ہے, ایوری ون ہیز ٹو پے, ایگزیکٹلی ہر ایک کا دینا ہوتا ہے فطرہ. جیسے کہ آپ دیکھیں اتنی چھوٹی اماؤنٹ ہے نا, اماؤنٹ کتنی کم ہوتی ہے, کوئی بہت زیادہ تو ہوتی نہیں. یہاں کتنے اگر آپ ڈالر پے کرتے ہیں, $15 $10 رائٹ, بہت بڑی رقم تو ہے بھی نہیں. پاکستان میں بھی دیکھ لیجیے 100 روپے کا ایک بریانی کی پلیٹ تو آئی جاتی ہے, لائک 100 روپیز یا 110 روپیز رائٹ, اس طرح سے آئی جاتی ہے پاکستان انڈیا میں, یا 115. تو آپ سوچیے نا کہ مطلب بہت زیادہ تو نہیں ہے, تو میک شیور یہ کہ ہر ایک کو پے کرنا پڑتا ہے جی. فار مسکین and for miskin and fuqara half the amount, half the isse ji alhamdulillah aap keh rahe hain miskin ko half dena padta hai, sabka dena hai, theek hai. usma aap jo keh rahi hain miskin aur fuqara ko half dena padta hai, to kahan se keh rahi hain? اوکے ڈاؤٹ ہے تھا, نہیں 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 سب کا دینا ہے, نہیں نہیں جی بک میں ہے. کون سی حدیث نمبر بتائیے, حدیث نمبر بتائیے شاباش, حدیث نمبر بتائیں گے اس وقت پلیز آپ اس کی حدیث نمبر بتائیں گے. 767 767 جی, انہوں نے فرمایا کہ رسول اللہ کے زمانے میں تو خدا کے تن اپنے کھانے میں سے ایک سال ادا کرتے تھے جی. آپ یہ دیکھیں کہ یہاں پہ تھوڑا سا فرق دیکھیے کہ ویسے آپ دیکھیے کہ جو یہاں پہ لکھا ہوا نا کہ یہاں پہ جو اس کی جو لائک اس کی بینیفٹ جو لکھا ہوا, ویسے تو آپ دیکھیے کہ ایک سائی ہے نا, لیکن وہ گنجائش نکلنا الگ بات ہے نا, ٹھیک ہے. وہ جو گنجائش کی بات کی ہے نا جی فوائد میں, بالکل وہ جو گنجائش کا مطلب ہے, مطلب ایسا کرنا جو ہے جسے کہا جائے ٹھیک ہے ہو سکتا ہے, لیکن اصل کیا ہے کہ وہ हर एक पे उतना ही देना है जितना जितनी मकदार है ना, लेकिन अब आपको पता है कि मिस्किन के बाद कुछ भी नहीं है तो फिर वो है, लेकिन कहने का मकसद ये कि बेहतर क्या है कि एक साइड अदा करना है ना, ठीक है, एक सा ही अदा करेंगे जिसकी लिमिट बताई जा रही है, और अगर गरीब है या नादार है या फकीर है तो उसके लिए गुंजाइश निकलती है। बेसिकली जैसे कहते हैं ना, एक्सेप्शंस आ जाती है ना, तो डिपेंड करता है कि मिस्कीन है फकीर है तो किस कैटेगरी का है ना, डिपेंड करता है उस हिसाब से फिर इंशाल्लाह जी एक्सेप्शंस बिल्कुल जी। लेकिन इसको इंशाल्लाह मैं आपको डबल चेक करके डिफरेंट अहदीस की रोशनी में बता दूंगी कि ऐसा भी है कि नहीं, क्योंकि अभी हमने सिर्फ बुखारी का हिस्सा देखा है ना, इंशाल्लाह फकीर भी है तो देंगे, फिर लेने वाले कौन कौन, लेने वाले कौन होंगे, जी, मिस्कीन और फकीर भी देंगे तो ये पैसे जो है वो यही पैसे दोबारा फकीरों मिस्कीनों को ही जाएंगे ना। इसमें आप ये देखिए जी, अल्हम्दुलिल्लाह जो आपने बात की ना कि अगर मिस्कीन और फकीर, यानी ये तो हर एक, आप देखिए न्यू बॉर्न बच्चा जब पैदा होता है तो मतलब उस पर तो कुछ भी नहीं फर्ज होता, आपको पता है ना न्यू बॉर्न बच्चे, लेकिन उसका भी अगर बॉर्न हो गया तो आपको सत्तर बजे देना पड़ता है ना, यानी कि उस पर क्या चीज है, कुछ भी नहीं है ना। लाइक तो कहने का मकसद ये कि जो अल्लाह ताला की अहकामात है, यानी अगर आपने देना तो आपको पता है फकीर तो बहुत है, वही पैसा दूसरे फकीर को चला जाएगा, ठीक है। मैं जहां तक मेरी नॉलेज है, जहां तक मुझे अल्लाह आलम बिस्सवाब, जहां तक ये हर एक को देना पड़ता है, चाहे वो अमीर हो गरीब हो गुलाम हो आजाद हो, हर एक को देना पड़ता है। लेकिन जैसे अभी हमारे पास इसमें जो फवायद है उसमें थोड़ा सा मेंशन है कि गुंजाइश निकलती है, बेहतर क्या है कि पूरा अदा करें, ठीक है। लेकिन इंशाल्लाह इसको डिफरेंट अहदीस की रोशनी में थोड़ा सा और क्लैरिफाई कर देंगे ताकि आप सबका शरह सदर हो जाए, ठीक है। चलिए जजाकल्लाहु खैरन कसीरा व अहसन अलजजा, हमारी क्लास का टाइम खत्म हुआ, इंशाल्लाह आपसे मंडे मेरी मुलाकात होगी। अपना ख्याल रखिएगा, याद रहे तो जी, मालिक मिलते हुआ गुलाम जी, मालिक मिलते हुआ गुलाम जी, इंशाल्लाह इंशाल्लाह आपसे मंडे मंडे मुलाकात होती है। अपना ख्याल रखिए इंशाल्लाह। सुभानकल्लाहुम्मा वबिहम्दिका नशहदु अन ला इलाहा इल्ला अंता नस्तग़फिरुका व नतूबु इलैक। सुभान रब्बिका रब्बिल इज्जति अम्मा यसिफून व सलामुन अलल मुरसलीन व अल्हम्दुलिल्लाहि रब्बिल आलमीन। अस्सलामु अलैकुम व रहमतुल्लाहि व बरकातुहू। आपकी हदीस नंबर 752 जो कि आपने मुझे नेक्स्ट मंडे से पहले पहले भेज देनी। अस्सलामु अलैकुम व रहमतुल्लाहि।